الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین سلسلہ سبق آموز خبریں لیے حاضر ہیں اللہ کے پیارے حبیب صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا جو کہ مجھ پر ایک بار درود پڑتا ہے اللہ تعالیٰ اس پر 10 رحمتیں نازل فرماتا ہے صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد آئیے سبق آموز خبروں کے لیے جو ہم نے جھلکیاں تیار کی ہیں ان جھلکیوں کو دیکھتے ہیں پھر انشاءاللہ پروگرام لے کر آگے بڑھتے ہیں کہ کیا کن کن جھلکیوں کو ہم دکھا سکتے ہیں اور کن کن پر بات چیت کر سکتے ہیں وہ انشاءاللہ آگے چل کر دیکھیں گے آئیے پہلے دیکھتے ہیں جھلکیاں
وزن کم کرنے والی غیر رجسٹرڈ ادویات کا استعمال زندگی کے 15 سال کم ہو سکتے ہیں ماہرین صحت
حکومتی ذمہ داران والدین اور بچوں کے حقوق سے متعلق کام کرنے والے اس بات کو لے کر پریشان ہیں کہ سوشل میڈیا پر کس طرح بچوں کو غیر مناسب مواد تک رسائی سے محفوظ رکھا جائے
جوانی کی اچھی عادتیں بڑھاپے میں دماغ کو صحت مند رکھتی ہیں تحقیق
رپورٹ کے مطابق امریکہ میں لاکھوں گھر ایسے ہیں جہاں اسلحہ صحیح انداز میں نہیں رکھا گیا اور وہ بچوں کی دسترس میں ہے
تکیے کے غلاف پر کتنے اقسام کے جراثیم ہوتے ہیں حیران کن تحقیق شوگر کی بیماری پاؤں کے زخموں سے ہر سال 400,000 افراد معذور ہونے لگے
گھریلو جھگڑے نے پورے گھر کو برباد کر دیا
گھریلو جھگڑے نے پورے گھر کو برباد کر دیا وہ ایک شعر یاد آ رہا ہے دل کے پھپھولے جل اٹھے سینے کے داغ سے دل کے پھپھولے جل اٹھے سینے کے داغ سے اس گھر کو آگ لگ گئی گھر کے چراغ سے بڑوں کا غصہ اور ایسا غصہ کہ جو اس قدر تباہی مچا دے یہ خبر نے تو دل ہلا دیا کیا ہے یہ خبر اور کیا ہوا کیسے ہوا آئیے اس کی کوئی تفصیل دیکھتے ہیں اس رپورٹ میں
شوہر سے جھگڑا بیوی نے غصے میں آ کر گھر کو آگ لگا دی دو ننھے بیٹے زندہ جل گئے گھریلو جھگڑے نے پورے گھر کو برباد کر دیا بیوی نے خاوند سے جھگڑے کے بعد غصے میں آ کر گھر کو آگ لگائی آتش زدگی سے دو بچے جھلس کر جاں بحق ہو گئے آگ کی اطلاع پر ریسکیو ورکرز فوری طور پر موقع پر پہنچے لیکن ان کے پہنچنے سے قبل ہی دونوں بچے جاں بحق ہو چکے تھے پولیس اور امدادی ٹیموں نے بچوں کی لاشوں کو اسپتال منتقل کیا پولیس کے بیان کے مطابق بچوں کی والدہ نے گھر کو آگ لگانے کا اعتراف کیا ہے واقعہ غصے کی وجہ سے پیش آیا
واقعہ غصے کی وجہ سے پیش آیا کیا آپ یقین کریں گے کرنے کے سوا چارہ ہی کوئی نہیں ہے کہ غصہ اس قدر تباہی بھی لاتا ہے ہمارے ایک مشہور ہے غصہ حرام ہے یہ بات نہیں ہے غصہ حرام ہے ہم غصے میں وہ کام کر جاتے ہیں جو ہمیں نہیں کرنے چاہیے غصہ تو بعض جگہوں پر یوں سمجھے کہ پسندیدہ بھی ہوتا ہے اس کی تفصیل ہے غصے کا علاج ہمارے امیر اہل سنت کا رسالہ ہے اس میں الحمدللہ غصے کے تعلق سے بڑی تفصیل سے بیان ہے اور اس سے بچنے کی صورت بھی موجود ہے البتہ موضوع ہے ہمارا یہ واقعہ کہ جس میں ماں نے ہی اپنے گھر کو آگ لگا دی ہمارے یہاں گھر کے جھگڑوں پر مدنی چینل پر مدنی مذاکروں میں ہمارے مختلف پروگراموں میں اس پر کچھ نہ کچھ ہم کوشش کرتے ہیں کہنے کی لیکن ظاہر ہے کہ واقعات اتنے ہیں اچھا پھر مسئلہ یہ کہ ہر کوئی سن رہا ہو یہ بھی ضروری نہیں ہے اچھا ہم بعض اوقات اپنی ذمہ داری میں بھی کوتاہی کر جاتے ہیں کہ ہم اپنے طور پر ہر ایک تک کوشش کریں پیغام پہنچیں مدنی چینل کی دعوت اسلامی کی ویڈیوز پہنچیں مدنی مذاکروں میں شرکت ہو مدنی چینل گھر گھر شروع ہو اس کے لیے بھی ہماری کوششیں شاید جیسی ہونی چاہیے ویسی نہیں ہیں یہ آپ اس کو بہتر سمجھتے ہوں گے اور جانتے بھی ہوں گے ایسا ہے ہی نہیں جو ہمارے پاس اطلاعات آتی ہیں تو ظاہر ہے کہ ایک نہیں دیکھنے والا تعداد پھر جو بھی تباہی آ رہی ہوتی ہے اچھا بعض اوقات یہ دیکھ رہے ہوتے ہیں توجہ نہیں ہوتی بعض اوقات آتی ہے تو یاد نہیں رہتا لیکن یہ غصہ دیکھیے کہ گھر کو آگ لگا دینا گھر کو آگ لگانا ایسا ہے کہ بچے بھی جل کر دنیا سے رخصت ہو گئے تو میری آپ سب سے درخواست ہے اس رپورٹ کو سامنے رکھیں عبرت ہے اس میں بہت عبرت ہے कि मतलब कि गुस्सा करके बंदा अपना भी नुकसान करता है और औरों का भी नुकसान करता है। यानी मैंने तो बाकायदा गुस्से में ये कैफियतें मेरी आंखों ने देखी, किस तरह लोगों ने दरवाजे तोड़े हैं, शीशे तोड़े हैं, खुद अपने आप को नुकसान पहुंचाया गुस्से के अंदर, खुद खून खून हो गए गुस्से के अंदर। इन आंखों ने भी इस तरह के मनाजिर देखे हैं। बंदा तलाक गुस्से में ही देता है, ज्यादातर यही होता है। फिर कहता है गुस्से में तलाक हो गई, तो तलाक तो खुशी खुशी कौन देगा। अपनी बीवी की ये आदत बहुत अच्छी लगी और खुशी में बंदा राजी होकर और उसकी दिल जोई के लिए तलाक दे दी, ऐसा तो नहीं होता। गुस्से में बच्चे को मारते हैं, बच्चा माजूर हो जाता है। गुस्से में मारते हैं, बच्चा माजूर हो जाता है। बच्चे की सुनवाई चली गई, बच्चा गिरा, टांग टूट गई, गुस्से। ये जेलों में जो लोग बंद हैं, अगर इनकी अब माजी देखेंगे तो गुस्से ने इनको जेलों की सलाखों में, मतलब सलाखों के पीछे पहुंचा दिया और ये कैद की जिंदगी गुजार रहे होते हैं। इस तरह गुस्से में आकर नुकसान कर देते हैं, किसी को मारते हैं, वो शेर का सवा सर निकलता है, वो उसका सर पर फोड़ देता है। यानी गुस्से पर काबू ना पाकर हमने बहुत नुकसान उठाया। हालांकि ताकत और वो है जो अपने गुस्से पर काबू पाले, बेहतरीन घूंट वो है जो गुस्से का पिया। तो दरख्वास्त ये है आप सबसे, इस रिपोर्ट को सामने रखकर, इस खबर को सामने रखकर, ये एक इबरत के लिए कि कल ऐसा ना हो कि कोई गुस्सा आपके घर के जलने का, कोई गुस्सा आपके घर के टूटने का, कोई गुस्सा आपके माजूर हो जाने का, मोहताज हो जाने का, आपके जेलों में चले जाने का, आपके घर के टूट जाने का, आपके लिए जिंदगी भर अफसोस और शर्मिंदगी का बाइस बन जाए। ऐसा ना हो कि यानी कि एक जिसकी तारीफ बयान की गई ना, ये वो है कि जिसका गुस्सा देर से आए जल चला जाए, और जिसकी बुराई बयान की गई ना वो है जिसका गुस्सा जल्दी आए और देर से जाए, थोड़े अरसे के बाद गुस्सा ठंडा हो ही जाता है। मैं जनरल बात कर रहा हूं, फिर उसके बाद बंदे को अफसोस होता है भी यार अब संभाल ले कैसे। मेरी किताब में पढ़ा था ये बात जो मैं आपको अर्ज करना चाह रहा हूं। इंसान के किरदार की जो पहचान है ना, वो गजब की हालत में, यानी गुस्से की हालत में होती है। किसी का किरदार या करेक्टर देखना, उसका मिजाज परखना, तो उसको देखोगे वो गुस्से में कैसा है। ये बड़ा मतलब के एक अहम तरीन मौजू है, इसकी तफसील में अभी जाऊंगा तो दूसरी खबरें रह जाएंगी। अलबत्ता गुस्से पर काबू पाएं, क्योंकि गुस्से में फिर इंसान जो कुछ उल फुल बोलता है ना, और जो बदकिस्मत के सब बकवास करता है, ना बोलने का बोलता है, और उससे जो अपने किरदार को नुकसान पहुंचाता है और दुश्मनियां मोल ले लेता है, तो इन तमाम तरह से बचने का बेहतरीन हल है कि अपने गुस्से पर काबू पाएं, बावजू रहें, बात बुरी लगे तो वहां से चले जाएं, खड़े तो बैठ जाएं, बैठे तो लेट जाएं, वजू कर लें, इस तरह की इकदाम करें। मैं जब मैंने आपको हवाला दिया गुस्से का इलाज अमीर सुन्नत का, मेरे पीर मुर्शिद का रिसाला है मक्तबतुल मदीना से, इसको तलब किया जा सकता है, वेबसाइट के जरिए डाउनलोड किया जा सकता है, और उसको कम से कम एक बार जरूर पढ़ लें, देख लें, और जिसमें गुस्से के नुकसानात जो लिखे गए, गुस्से से बचने के जो फवाइद लिखे गए, गुस्से से बचने के जो तरीका लिखा गया, पूरा टॉपिक है जो डेफिनेटली एक पूरा एक बयान है। तो अपने आप को बचाएं, अभी आप ये नियत कर लें कि हम गुस्से से खुद को बचाएंगे। अब नहीं बच पाते या समझ में अभी आ रहा है तो वो क्या असबाब होते हैं जिसकी वजह से ऐसी सारी खराबियां पैदा हो भी जाती हैं, इसके लिए एक मेडिकली और नफ्सियाती तौर पर तजिया करने के लिए हमने हमारे डॉक्टर जीरक को ही जहमत दी है कि डॉक्टर जीरक हमें ज्वाइन करें और हमें इस आदत के ताल्लुक से, जो घरेलू ताल्लुक से ज्यादातर प्रॉब्लम्स होता है, बाहर होता है, इसके ताल्लुक से कुछ हमें अपने तासुरात बताएं। डॉक्टर जीरक, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
मिजाज शरीफ कैसे हैं डॉक्टर साहब?
अल्हम्दुलिल्लाह रब्बिल आलमीन अला कुल्ली हाल। आप सुनाए खैरियत से?
अल्लाह की करम। डॉक्टर जीरक, अभी आपने एक खातून का हाल सुना, देख खबर भी दिखाई गई, ये पहला वाकया नहीं है, ऐसे बहुत सारे वाकियात हैं, मुख्तलिफ नौयत की तबाहियां गुस्से की वजह से आई हैं। कुछ इसके ताल्लुक से आप बताइए कि आप क्या हमारे नाजरीन को हिदायत देंगे?
अगर इसका थोड़ा साइकोलॉजिकल पॉइंट ऑफ व्यू से देखा जाए तो हमारा जो ब्रेन है, ये हमारे एक्शन के हवाले से जो है वो इसका काफी दारोमदार है। कोई भी सिचुएशन हो, اس کی انفارمیشن ہمارے برین میں جاتی ہے. برین کے مختلف حصے ہوتے ہیں, مین اس کے چار بڑے لوبز ہوتے ہیں, پارٹس جن کو آپ سمجھ لیں, اور ایک جو ہے وہ فرنٹل لوب ہوتا ہے, یہ ہمارے آگے کی طرف. تو جو فرنٹل لوب برین کا ہوتا ہے, اس کا بیسیکلی ایک بنیادی کام ہماری پرسنالٹی کے حوالے سے جو ہے وہ کافی سارا اس پر انحصار ہوتا ہے. فرنٹل پارٹ آف برین میں کچھ ایسے ایریاز ہوتے ہیں جو ہماری انہیبیشنز کے حوالے سے جو ہے ان کا تعلق ہوتا ہے. انہیبیشن سے کیا مطلب ہے کہ بہت ساری سچویشنز میں ہمارے جذبات جو ہے وہ آؤٹ آف کنٹرول ہونا چاہتے ہیں, یا ایک سچویشن ڈیمانڈ کرتی ہے کہ یہاں مجھے ایسا بیہیویئر کرنا چاہیے, لیکن طبیعت کے طور پر میں چاہتا ہوں ایسا نہیں, مجھے ایسا کرنا چاہیے. تو اس پر بریک لگانا کہ یہاں پر کیا اپروپریٹ ہے, یہاں پر کیا اپروپریٹ نہیں ہے. اس کی اگر ایک مثال دوں, جیسے کار بندہ ڈرائیو کر رہا ہے موٹر وے پر یا ہائی وے پر, تو اب ہائی وے سے اترتا ہے تو بینڈ آتا ہے. بینڈ میں اگر اس کی سپیڈ 60-70 مائلز پر آور ہوگی تو ڈیفینیٹلی وہ تو کار الٹ جائے گی, کیونکہ بینڈ میں تو سپیڈ لو کرنی ہوتی ہے. تو اب یہ جو ہم بریک لگاتے ہیں, انہیبیشن اس کی ایک مثال ہے. تو جب کوئی بھی ہمارے یعنی کہ روزمرہ کی زندگی میں معاملات آتے ہیں, تو جب ہم کو غصہ آتا ہے نا, تو غصہ یہ بریک فیل کر دیتا ہے, اس کی یوں مثال ہے. تو اب جب بریک فیل ہو جاتی ہے ہماری, ہمیں جو اپنے آپ کو روکنا چاہیے تھا, چاہے وہ الفاظ کے ذریعے اظہار ہے یا ہمارے ہاتھوں کے ذریعے اظہار ہے, وہ ہم بریک لگا نہیں سکتے غصے کی وجہ سے. تو ایسی صورت میں پھر جیسے تیز رفتار گاڑی الٹے گی, اسی طرح ہی ہمارے معاملات بھی الٹ ہو جائیں گے. تو غصہ جو ہے اس میں دو چیزیں ہیں, ایک تو ہے یہ بعض دفعہ ہماری پرسنالٹی کا حصہ بن جاتا ہے, ہماری شخصیت کا حصہ بن جاتا ہے, اور دوسرا ہوتا ہے کہ آپ کسی مینٹل ایلنس کی وجہ سے اپنے جذبات کو کنٹرول نہیں کر پاتے.
ذہنی مرض, ذہنی کمزوری.
جی, تو اس میں یا تو غصہ آپ کا ذہنی امراض کی وجہ سے ہوگا, بعض دفعہ ڈپریشن میں, اسی طرح کے اور جو ہے وہ موڈ ڈس آرڈرز میں آپ اپنے جذبات کو کنٹرول نہیں کر پاتے تو اپنے غصے کا اظہار کرتے ہیں, اور بعض دفعہ کیا ہوتا ہے کہ آپ کو کوئی ذہنی مرض نہیں ہوتا, لیکن آپ نے اپنی زندگی کے اندر بس اپنے جذبات کو کنٹرول کیا ہی نہیں ہے. تو یہ یہ غصہ آپ کی شخصیت کا حصہ بنتا ہے. ایسی صورت میں جو ہے آپ کا ہر جو بھی عمل ہے وہ قانونی طور پر بھی آپ اس کے ریسپانسیبل ہوتے ہیں, اور ظاہر ہے کہ شرعی طور پر بھی آپ اس کے ریسپانسیبل ہوں گے.
اچھا ڈاکٹر زیرک, اگر اجازت دیں تو میں کال لے لوں. ابھی مجھے بتا رہے ہیں کہ غصے سے ریلیٹڈ کال آئی, ہو سکتا ہے کہ ہماری گفتگو سے کوئی ریلیٹڈ اور فائدہ ہو جائے.
جی لبیک.
جی کال دیجیے گا.
ہاں جی عمران, بالکل آپ نے صحیح فرمایا کہ غصے میں انسان کافی اپنے آپ کا ہی نقصان کر دیتا ہے. ایک دفعہ کا واقعہ ایسا ہی ہے میرے ساتھ ہوا کہ میں اپنی وائف سے لڑا, تو بس وائف کو تو میں کچھ نہیں کہہ سکتا, تو میں نے زور سے دیوار پہ جو میں نے پنچ مارا ہوں تو مجھے کافی, یعنی اس وقت تو محسوس کچھ نہیں ہوا, تو وہ درد لے کے جب میں بیٹھا ہوا تھا تو کم سے کم وہ ایک سے ڈیڑھ مہینے تک مجھے درد رہا ہے, اور اس چیز میں کافی افسوس کر رہا تھا. میرے لیے بھی اور میرے گھر والوں کے لیے بھی آپ دعا فرما دیں, اللہ پاک ہم سب کو آپس میں محبت چاہت عطا فرمائے.
ہائے ہائے, اللہ تعالیٰ خیر فرمائے اور آپ کا بھی گھر خوشیوں کا گہوارہ بنے, اور تمام عاشقان رسول کا گھر اللہ تعالیٰ خوشیوں کا گہوارہ بنائے, امن پیار محبت. دیکھیں یہ کیفیت آتی ہے ڈاکٹر زیرک, میں ایک کو جانتا ہوں, اس نے بھی دروازے پر گھسا مارا, دروازے بھی توڑ دیا, مجھے ہاتھ کا بھی نقصان, دروازے کا بھی نقصان, اب ٹوٹا ہوا دروازہ بدلنا پڑے گا, پیسوں کا بھی نقصان, گھر کا ماحول بھی خراب ہوتا ہے, تو یہ کیفیتیں ہو جاتی ہیں.
جی بالکل, اور اصل میں کیونکہ لاسٹ میری جب سلسلے میں حاضری ہوئی تھی شاید ایک ہفتہ یا دو ہفتے پہلے, تو اس میں بھی کیونکہ اسی طرح کے ملتے جلتے ٹاپک سے, تو جب ہمیں غصہ آتا ہے تو یا تو ہم اس کو مینج کریں گے یا اپنی ذات پر نکالیں گے, یا پھر جو ہمارے ارد گرد چیزیں ہیں ان پر نکلے گا. تو بعض کا غصہ جیسے ایسی کیفیت میں ان کا دیوار پر نکلا اور اپنے آپ پر بھی نکلا, اسی طرح پھر بعض دفعہ کئی کا غصہ جو ہے وہ بچوں پر نکلتا ہے, کئی کا غصہ برتنوں پر نکلتا ہے, کئی کا غصہ پھر گھر کے اندر جو کمزور افراد ہوتے ہیں ان پر نکلتا ہے, یا پھر باہر ہوتے ہیں تو وہاں پہ بعض دفعہ پتہ نہیں ہوتا کون کمزور ہے کون طاقتور, تو بعض دفعہ پھر جو ہے وہ سبا شیر سے بھی پالا پڑ جاتا ہے. تو یہ سارے غصے کے جو ہے وہ یعنی کہ نقصانات ہیں. الحمدللہ ہمارے دین اسلام کی تعلیمات میں بالخصوص اپنے جذبات کو سنبھالنے کے حوالے سے جتنی اعلیٰ تعلیمات ہیں, کسی طرح کی بھی سائیکالوجی کی گائیڈ لائن میں ایسی اعلیٰ تعلیمات ہمیں ملتی نہیں ہیں. بدقسمتی کے ساتھ دین اسلام سے دوری کی وجہ سے جو ہے وہ ہم بہت سارے غصے کی وجہ سے اپنے دنیاوی اور اخروی نقصانات کر بیٹھتے ہیں. اللہ تعالیٰ جو ہے وہ سب کو ہمیں اپنے جذبات کو کنٹرول کرنے کی توفیق.
آخر میں ایک بات کہتے ہوئے پھر اسی خبر کی طرف بڑھتا ہوں, اپنے جذبات کو معتدل بیلنس میں رکھیں. یعنی کہ بعض لوگ ایسے ہوتے ہیں کہ بس جیسا میں چاہتا ہوں نا ویسا سب کریں, جیسا میں چاہتا ہوں ویسا ہی گھر میں ہو, جیسا میں چاہتا ہوں ویسا ہی یہ بولے, جیسا میں چاہتا ہوں ویسا ہی کھائے, جیسا میں چاہتا ہوں ویسا ہی پیے اٹھے. یعنی اپنے جذبات کو معتدل کریں, بیلنس میں رہیں, افراط و تفریح سے بچیں. اگر کوئی کچھ کر رہا ہے اور وہ خلاف شرع نہیں ہے, غیر اخلاقی نہیں ہے, اس کی کوئی دنیا اور آخرت کو اس سے کوئی نقصان نہیں پہنچ رہا, تو محض اس لیے کہ جناب یہ مطلب میرے کہے پر نہیں کر رہا یا میرے اس پہ نہیں کر رہا, یہ گھر میں بعد اوقات اس وجہ سے بہت جھگڑے ہو جاتے ہیں. اور مطلب والد ہوں یا والدہ ہو یا اور کوئی چھوٹے بڑے ہوں, ان میں بھی مسائل پیدا ہو جاتے ہیں. تو اگر کوئی ایسی بات سمجھانی ہو تو نرمی اور پیار و محبت سے سمجھا جا سکتی ہے, لیکن بہت زیادہ اپنے احساسات اور جذبات کو, یعنی بعض لوگ اکملیت کی طرف جاتے ہیں, مطلب کہ پرفیکشن کی طرف بہت جاتے ہیں. ہر آدمی اتنا پرفیکشن کی طرف جاتا نہیں ہے, اب عام آدمی ہے. بعض اوقات ہم اپنے بچوں پر غصہ کر رہے ہوتے ہیں کہ یار یہ سمجھتا نہیں ہے. بھائی آپ اپنی عمر دیکھیں, آپ کی عمر 50-55-60 سال کی ہے, آپ کے بچے کی عمر 20-22 سال کی ہے, آپ دونوں کی عمروں میں فرق ہے, دونوں کے جذبات میں فرق ہے. جب آپ 20-22-25 سال کے تھے, آپ اس وقت کی اپنی زندگی کے انداز کو یاد کریں, آپ کے جذبات, آپ کے احساسات, آپ کی خواہشات, آپ کی سوچیں, اور جو کچھ ابال تھا طبیعت کے اندر, اور اس ابال میں جو وبال تھا طبیعت کے اندر, ان تمام طرح کا جائزہ لیں. تو یوں کمپیریزن کرنے کے ساتھ ساتھ تھوڑا سا اگر آپ اپنے اندر طبیعت میں ایک کول ڈاؤن, جو کہ کہتے ہیں ایک اچھا ٹھنڈا معتدل مزاج لے کر آئیں گے, تو انشاءاللہ تعالی امید ہے کہ آپ کے گھر کا ماحول اور آپ کے آس پاس کا ماحول بھی اچھا رہے گا, اور آپ بھی کئی بیماریوں سے, شوگر سے, ڈپریشن سے, بلڈ پریشر اور بہت ساری بیماریوں سے بچ جائیں گے. ایک اور آئیے آپ کو خبر دکھا دیں.
بچے اپنی عمر چھپا کر سوشل میڈیا اکاؤنٹس بنا لیتے ہیں, مطالعاتی جائزہ. کم عمر بچے با آسانی اپنی عمر کو چھپا کر سوشل میڈیا پر ایسے مواد تک رسائی حاصل کر سکتے ہیں جو ان کے لیے غیر مناسب ہے. یہ انکشاف ایک نئے مطالعے میں کیا گیا ہے. حکومتی ذمہ داران, والدین اور بچوں کے حقوق سے متعلق کام کرنے والے اس بات کو لے کر پریشان ہیں کہ سوشل میڈیا پر کس طرح بچوں کو غیر مناسب مواد تک رسائی سے محفوظ رکھا جائے. جائزے میں یہ بات سامنے آئی کہ بچوں کے اندر موجود تجسس ان کو بعض خطرات کی طرف لے جاتا ہے. اس میں سے ایک سوشل میڈیا کے استعمال کے دوران غیر مناسب مواد تک رسائی حاصل کرنا بھی ہے. عموماً بچے سوشل میڈیا ایج ریسٹرکشنز کو بائی پاس کر جاتے ہیں. مطالعے میں معلوم ہوا کہ کم عمر بچے اپنی عمر کو چھپا کر سوشل میڈیا پر ایسے مواد تک رسائی حاصل کر سکتے ہیں جو ان کے لیے غیر مناسب ہوتا ہے, اور ایسا کرنا بچوں کے لیے آسان ہے کیونکہ سوشل میڈیا پر اکاؤنٹ بناتے وقت نمودار ہونے والے ایج چیکنگ نوٹیفیکیشن میں صرف یہ پوچھا جاتا ہے کہ کیا آپ 18 سال کے ہیں, جس کو یس کر کے آگے بڑھا جا سکتا ہے. بچوں کے سوشل میڈیا استعمال کے حوالے سے بعض ممالک میں سرکاری طور پر مختلف قوانین و ضوابط بنائے گئے ہیں, جبکہ اسکول و کالج میں دوران تعلیم 13 سال سے کم عمر بچوں کو موبائل فون, ٹیبلٹس اور انٹرنیٹ ڈیوائسز دینے پر پابندی عائد کر رکھی ہے. اس کے علاوہ سوشل میڈیا پلیٹ فارمز کو اس بات کا پابند کرنے کے لیے اقدامات کیے جا رہے ہیں کہ بچوں کے اکاؤنٹ سے متعلق حفاظتی پالیسیز کو مضبوط کیا جائے.
میں نے یہ جب خبر پڑھی تو مجھے ایسا لگا کہ بہت زیادہ باتیں بچوں کے تک کی جا رہی ہیں کہ نامناسب ویڈیوز یا نامناسب سائٹس پر بچوں کی رسائی, یعنی بچوں کی اپروچ نہ ہو سکے. بہت ضروری ہے, امپورٹنس ہے اس کی کہ بچوں کے ذہن پر کیا کیا اثرات پڑ سکتے ہیں. لیکن تھوڑا سا گہرائی میں جائیں تو ہم اپنے بچوں کو جن سائٹس کا, جس ویڈیوز کا اور جن جگہوں کا وزٹ کرنے سے روک رہے ہوتے ہیں انٹرنیٹ کے ذریعے, ان میں میجورٹی شاید وہ ہیں جہاں بڑوں کو بھی الاؤ نہیں ہے. میں اسلام کی اور دین کی بات کر رہا ہوں, نہ الاؤ ہونا چاہیے, الاؤ ہے ہی نہیں. इजाजत है ही नहीं। अगर वो लिख देता है कि 2021 या 4041 तो क्या उसको वो चीज़ अलाउ हो जाएंगी कि जो इस्लाम व दीन और अखलाकियात जिसकी इजाज़त नहीं देते। तो मेरी तो इसमें अंडरस्टैंडिंग यही है कि इस पर अगर ऐसी कोई पाबंदी लग सकती है या कोई ऐसा कानून बन सकता है तो कोई ऐसी मतलब लॉक सिस्टम लग सकता है तो लगाना चाहिए, छोटा हो या बड़ा हो। अब छोटों की उसके हिसाब से कि चलो बच्चा है, बच्चे ऐसी चीज़ ना देखें जो इनके जहनों को मुतासिर करती हो। जैसे कि बाज़ औक़ात ये है कि ऐसी वीडियोज़ होती हैं जिनमें गन्स का इस्तेमाल होता है तो इससे बच्चों के जहनों में गन, बंदूक, रिवॉल्वर, असलिहा, वेपन जिसको कहते हैं उसके इस्तेमाल का जहन बन जाता है। और बाज़ घरों में चूँकि वेपन होते हैं, अब लीगल भी हो तब भी ख़तरे से खाली नहीं, इलीगल तो होना ही नहीं चाहिए, लीगल हो तब भी ख़तरे से खाली नहीं होता। तो ये बच्चे चूंकि अब वीडियोस देख रहे होते हैं, गेम्स पर चाह रहे होते हैं, इंटरनेट पर सब कुछ चल रहा होता है तो फिर ये उस तरफ भी लेकर चले जाते हैं। तो मैं चाह रहा था कि दोनों चीज़ों को हम एक साथ ले लें। तो ये जो बच्चों में जो इस वक्त गन का इस्तेमाल है, असलहे का इस्तेमाल है, वेपन्स वगैरह का इस्तेमाल जो बढ़ रहा है, जिसका एक जरिया ये भी है तो जाए वहाँ तक उनकी अप्रोच हो जाती है और वो उनका असर कबूल कर लेते हैं, फिर घर में ये चीज़ें अवेलेबल होती हैं, दस्तियाब होती हैं तो फिर इसका मिसयूज़ हो जाता है। पहले आप इसकी कुछ खबर देख लें, इसके बाद हम आगे बढ़ते हैं।
घरेलू असले के इस्तेमाल से मुतालिक तहकीकी सर्वे में ये इंकशाफ हुआ है कि छोटे बच्चों और नौ उम्र लड़कों की हलाकतों में ड्रामाई इजाफा देखने में आया है। एक अमरीकी सर्वे में 1999 से 2018 के दरमियान अमरीका में असलहे से हलाकतों का जायजा लिया गया तो पता चला कि हलाकतों में हर साल तकरीबन 5% इजाफा हुआ है। ये हलाकतें सिर्फ बच्चों और नौ उम्र लड़कों की रिकॉर्ड की गयी है जबकि इसमें दहशतगर्दी और स्ट्रीट क्राइम के वाकयात शामिल नहीं है। रिपोर्ट के मुताबिक अमरीका में लाखों घर ऐसे है जहाँ असलहा सही अंदाज में नहीं रखा गया और वो बच्चों की दस्तरस में है जबकि इस किस्म के 90% वाकयात बच्चों के घरों के करीब ही हुए। माहिर नफ्सियात के मुताबिक असलहे से हलाकतों के 100% वाकयात को रोका जा सकता है। जिस तरह सफाई की अशिया और जहरीली अशिया को छुपा कर रखा जाता है, इससे कहीं ज्यादा असलहे को भी हिफाजत से रखा जाना चाहिए और बच्चों को असलहे के इस्तेमाल करने के नुकसान और इंसानी जिंदगी की अहमियत के बारे में आगाह किया जाए।
अब कमाल की बात है ना, जब रिपोर्ट्स बता रही है कि ऐसी जगह पर वेपन आपने रखा हुआ है जो बच्चे की अप्रोच में है, ये तो मतलब बिल्कुल इंतिया ही खतरनाक बात है। तो अब ये किस तरह इस तरह इनका जहन बनता है, तो ये दोनों चीजें हमारे साथ हैं। मुझे तो ये 13 साल वालों को, यानी 13 साल तक की जिनकी उम्रें नहीं है, इनको इंटरनेट, मोबाइल और टेबलेट्स वगैरह जो भी गैजेट हैं इनके इस्तेमाल की इजाजत ही नहीं है। बहुत अच्छी बात है, बहुत अच्छी बात है। अब ये कानून बन सकता है कहीं ना कहीं, तालीमी इदारों में बना हुआ कानून दुनिया में कहीं तो है जो इसकी रिपोर्ट बनी हुई है, तो ये इसके साइड इफेक्ट सामने आए होंगे जिसकी वजह से इनको रोका गया है। अब तो जाहिर है बच्चों के कैरिकुलम और सिलेबस सारा अपने गैजेट पर दे दिया है, इसके डिवाइसिस के ऊपर दे रहे हैं हम लोग, और उसके लिए उनको इंटरनेट के लिए एक्सेस देना पड़ता है वालिदैन को। और वैसे 2020 के अंदर जो घर बैठ कर जो ऑनलाइन पढ़ाई का सिलसिला रहा तो घरों में जो इंटरनेट दाखिल हो चुका, अब फिजिकली शुरू हो चुका, लेकिन वो इक्विपमेंट, वो डिवाइस, वो इंटरनेट और साइट्स, उन सबको आप हमने अलाउ तो कर ही दिया, अभी किसी भी नाम पर अलाउ किया तो वो हो तो गया ना। अब इसके प्लस माइनस पर डिस्कशन के बजाय ज़्यादा सिर्फ इतना कह रहा हूँ ये हो गया। अब वालिदैन परेशान है कि बच्चों को कैसे रोका जाए। सबसे पहला खुद को रोका जाए, आपके घर में अलाउ ही ना हो इन चीज़ों पर, आपके घर में ऐसी डिवाइसेस लगी हुई हों, आपके सिस्टम से लॉक लगे हुए हों और आपकी नज़र में हो बच्चे, अगर मिसाल के तौर पर बच्चे या एक ऐसी एज के जिनको अगर वाकईतन ज़रूरत है भी इन तमाम तो चीज़ों के इस्तेमाल की, तो अपने घर में अलग बंद कमरे में बैठकर इस्तेमाल करने के बजाय आप इनको अपने साथ अपने पास आस पास बैठकर इनको इस्तेमाल करने पर राज़ी करें, आमादा करें, इनको उभारें। तो ये सारी चीज़ें हैं ताकि हम अपने बच्चों को इन तमाम चीज़ों से बचाया जा सके। मजीद इस पर इंशाअल्लाह ताला कुछ बात करते हैं, डॉक्टर ज़ीरा की हमारे साथ है, क्योंकि ये भी ताल्लुक नफ्सियाती चीज़ों से होता है और फैमिली के इश्यूज उससे बन जाते हैं, इसलिए इसमें भी हमने डॉक्टर ज़ीरा को ही ज़हमत दी है कि इस पर थोड़ा ये भी अपना इजहार ख्याल फरमाएं। जी डॉक्टर ज़ीरा,
जैसे आपने इस टॉपिक को डिस्कस किया, यकीनन ऐसे तो सैकड़ों नहीं बल्कि हजारों वाकयात हैं और कुछ तो ऐसे मास मर्डर्स, यानी किसी ऐसे बंदे ने कि जिसने कई, एक नहीं कई लोगों को, बीसियों लोगों को जो है वो कत्ल कर दिया हो, तो उनके पीछे भी बाज़ दफा इस तरह की वायलेंट गेम्स जो है ना वो होती हैं। थोड़ा सा यानी कि तहकीक के एतबार से रिसर्चर्स में अभी थोड़ा सा डिबेट है कि क्या महज सिर्फ गेम्स ही इस चीज पर उभारती हैं, या कि क्या उनकी शख्सियत ऐसी होती है कि वो इन गेम्स की तरह खींचे चले आते हैं। लेकिन डेफिनेटली गेम्स इसमें एक फैक्टर तो जरूर है। और अगर मैं यहाँ पर मुआशरे की बात करूँ तो पेरेंट्स जो है वो सीधी सी बात है कि वो गिव अप कर दिए हैं, वो अपने बच्चों पर इस तरह के कंट्रोल्स करने से जो है वो आजीज आ चुके हैं। और आप जो पेरेंट्स ज्यादातर वेस्टर्न कल्चर में गेम्स के हवाले से सिर्फ उनकी रेटिंग्स पर जाकर, तो कंप्यूटर्स पर जो सेटिंग्स होती हैं वो भी महज जो है वो जो इदारों ने रेटिंग्स की होती हैं या गेम्स वालों ने जो रेटिंग्स सेट की होती हैं वो उसी एतबार से होता है। लेकिन बच्चे भी इतने क्लेवर हैं कि वो जो है इसका दूसरा रास्ता ढूंढ भी लेते हैं। और डेफिनेटली पेरेंट्स को इसमें चाहिए कि कंप्यूटर्स और जितने भी जो है वो हैंड हेल्ड डिवाइसेस हैं वो अपनी नज़र के सामने जो है वो बच्चों को यूज करने दें, उसकी एक लिमिट रखें और उसमें गहरी नज़र रखें। और बच्चों को जो है ये एक तरीकाकार यूं होना चाहिए कि बजाय इसके कि बच्चा कहे कि ये गेम मैंने डाउनलोड करनी है और पेरेंट्स कहे नहीं आप नहीं कर सकते, इस पर एक प्रॉपर डिस्कशन होनी चाहिए बच्चे की नफसियात के मुताबिक कि अगर हम आपको इस गेम से रोक रहे हैं तो इसकी वजूहात क्या है, ताकि बच्चा आपकी बात को समझे। अक्सर ये होता है कि पेरेंट्स जो है वो बगैर डिस्कशन के बगैर समझाए मना कर देते हैं। अब इंसान की नफसियात ऐसी है कि जिस चीज की तरफ से इसे मना किया जाए वो उसी की तरफ ही जाना पसंद करेगा। तो अब बच्चे चोरी छुपे ये चीजें करना शुरू कर देते हैं, जिसका फिर जाहिर है कि जो है वो रिलेशनशिप भी अफेक्ट होता है, ट्रस्ट भी अफेक्ट होता है और बच्चे फिर और भी बुराइयों का शिकार हो जाते हैं। और इसी तरह इसके साथ साथ जो गन्स, तो गन्स के वाकयात अगर देखा जाए तो ज़िमनन कम होंगे, लेकिन जो आपने दूसरी तरफ तवज्जो दी पहली खबर में कि इन अप्रोप्रिएट कंटेंट के इंटरनेट पर जो मवाद उनकी उम्र से रिलेटेड नहीं होता और ऐसा मवाद उनके हाथ लग जाता है कि जो जो है वो उनकी उम्र के लिए बिल्कुल खतरनाक होता है, इसके नुकसान बहुत ज्यादा हो रहे हैं। और बिलखसूस जो है वो एशियन कंट्रीज में भी, वेस्टर्न कंट्रीज तो जो है वो उससे भी आगे हैं, लेकिन अब एशियन कंट्रीज में भी जो है इस तरह के वाकयात और रिपोर्ट्स और स्टैटिस्टिक्स सुनने को मिलते हैं कि बच्चे भी जो है वो इस तरह की वेबसाइट्स को एक्सेस करते हैं, किसी तरह का कंट्रोल भी नहीं होता और मोबाइल फोन के जरिए उसके जो है वो यानी कि इंसान की मेंटल हेल्थ पर भी, फिजिकल हेल्थ पर भी और रिलेशनशिप पर भी बहुत गहरा असर पड़ रहा है। तो मेरे हिसाब से ये इशू कि इन अप्रोप्रिएट कंटेंट तक एक्सेस, वो मवाद के जो बच्चों से जो है वो उम्र से रिलेटेड नहीं है, इसकी एक्सेस जो है ये जहन पर इससे भी ज्यादा गहरा और बुरा असर जो है वो मुरतब कर रही है।
बहुत बहुत शुक्रिया डॉक्टर ज़ीरक, अल्लाह आपको जज़ा खैर अता फरमाए। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद। तकिए का गिलाफ ना बदलने पर किस कदर हमें नुकसान पहुंच सकता है, ये नोटिस यानी बाज वाकईतन ऐसा लगता है कि कई लोग इस पर गौर नहीं करते होंगे, शायद इनको गौर करने के लिए, इनकी तवज्जो के लिए ये एक बड़ा मतलब इसमें सबक है। आइए इस खबर को देखते हैं।
तकिए के गिलाफ पर कितने अकसाम के जरासीम होते हैं, हैरान कुन तहकीक। आमतौर पर बहुत से अफराद अपने बिस्तर की सफाई के बारे में लापरवाह होते हैं, तकिए और चादरों की सफाई को गैर अहम समझते हैं। सफाई न होने की वजह से कई खतरनाक बैक्टीरिया पैदा होते हैं जो इंसानी सेहत के लिए नुकसानदेह साबित हो सकते हैं। ऑस्ट्रेलवी तहकीकी सर्वे में इंकशाफ किया गया है कि 18 से 25 साल की उम्र के 55% अफराद एक साल में सिर्फ 4 बार अपने बिस्तर की चादर तब्दील करते हैं। ऐसे अफराद ने ये तस्दीक की है कि वाकई इनके ये बिस्तर ऐसे थे जिनमें वो मजीद सो नहीं सकते थे। सर्वे के मुताबिक बिस्तर में मौजूद गर्दो गुबार से कुछ प्रोटीन बनते हैं जो हसास जिल्द वाले लोगों को खारिश, आंखों की बीमारी, नजला और कई जिल्दी बीमारियों का सबब बनते हैं। बिस्तर में मौजूद न सिर्फ गर्दो गुबार बीमारियों का बायस बनती है, बल्कि इसके अलावा अगर आप लंबे अरसे तक बिस्तर या तकिया नहीं धोते तो इस पर जरासीम का बड़ा गिरोह तैयार हो जाता है। एक तहकीक के मुताबिक आम तकिया पर 16 मुख्तलिफ अकसाम के जरासीम होते हैं जो अपनी नशोनुमा भी करते हैं, जबकि ये जिस्म पर اور الرجی اور پھیپھڑوں کو نقصان پہنچانے کے ساتھ دوسرے اعضاء کو بھی نقصان پہنچاتے ہیں۔ اس کے علاوہ چہرے پر دانے بستر کی آلودگی کی وجہ سے بنتے ہیں۔ خوش قسمتی سے ان سب پریشانیوں سے بچنے کا آسان حل بستر کی چادروں کو باقاعدگی سے دھونا ہے۔ ماہرین ہفتے میں ایک بار گرم پانی سے بستر اور تکیہ کی چادروں کو دھونے کا مشورہ دیتے ہیں۔
امید کرتا ہوں کہ یہ خبر آپ کو شاید فائدہ دے گی اگر آپ اس پر عمل کریں گے اور غور کریں گے۔ یہ واقعیتاً ایسا ہوتا ہے، نہیں کرتے، یہ خود مشاہدہ ہے، ذاتی طور پر مشاہدہ ہے۔ اسی بعض اوقات تکیے کے گلاس سے ایسی بدبو آ رہی ہوتی ہے کہ اللہ کی پناہ، مطلب لگتا ہے کہ یار یہ جیسے تولیے ہیں، تولیوں سے بدبو آتی ہے، لوگ پتہ نہیں کیوں تولیے بھی نہیں دھوتے۔ تولیا تو ہے ہی میل اتارنے کے لیے، ہاتھ دھوتے یا کچھ بھی میل اتارتے، وہ پڑا ہوا میل لے کر ہفتہ دو ہفتہ تو یہ نہ کرے، تولیے بھی دھوتے رہیں، تولیے کو بھی دھوپ میں سکھاتے رہیں، دھو کر اس طرح تکیے کے غلاف اور یہ بیڈ شیٹ وغیرہ جو ہوتی ہیں یہ سب دھونے کے لیے۔ بعض ہیں گھر ریگولر وہاں دھوتے ہیں، آپ ہاسپٹل میں جائیں، ہاسپٹل جو اچھے ہاسپٹل ہیں، اور ویسے ایک عام طور پہ بھی اگر ہاسپٹل میں جاتے ہیں تو ہاسپٹل کے اندر ایک تو ہے ہی وائٹ، وائٹ میں مجھے تو ایسا لگتا ہے، ممکن ہے مطلب کہ مجھے ایسا لگتا ہے کہ کیونکہ وائٹ میل نظر آ جاتا ہے فوراً، تو اس کو دھو دیے، ورنہ ڈارک کلر کا ہوگا تو وہ میلا ہوا نہیں ہوا سمجھ بھی نہیں آتی۔ اب دیکھیے ہاسپٹل میں، ہوٹلوں میں اس طرح وائٹ ٹاویل ہوتے ہیں، تولیے بھی سفید ہوتے ہیں، تکیے کے غلاف، بیڈ شیٹ وغیرہ سب سفید ہوتی ہیں، حالانکہ جنرل استعمال ہوتا ہے، مریض ہوتے ہیں یا ہوٹلوں میں عام لوگ ہوتے ہیں، مگر آپ کو وائٹ ہی ملے گا عموماً۔ تو یہ کیا یہ دھلتے رہتے ہیں، اور ہمیں بھی چاہیے کہ اپنے گھروں میں ایک صفائی ستھرائی اسلام و دین کا بڑا خوبصورت ایک سبجیکٹ ہے، بہت اہم سبجیکٹ ہے صفائی ستھرائی، سنت تنظیف باقاعدہ ایک عنوان ہے۔ نظافت کے ساتھ انسان جیے اور صاف ستھرا رہے، اپنے آپ کو صاف ستھرا رکھے، اپنے کپڑوں کو صاف ستھرا رکھے۔ ہم مطلب بنیان پہنتے ہیں وہ بھی مطلب کہ دھلے ہوئے ہیں، صاف ستھرے ہوں، دیگر کپڑے ہمارے صاف ستھرے ہوں، موزے ہمارے بدبو نہ چھوڑتے ہوں وہ صاف ستھرے ہوں، امامہ شریف اللہ پہننے کی سعادت عطا کرے۔ نبی پاک صلی اللہ تعالی وسلم کی بڑی پیاری سنت ہے، امامہ شریف سر پر سجاوا ہونا چاہیے، امامہ شریف بھی دھلے ہوئے ہوں، امامہ شریف سر پر صاف ستھرے ہوں اور خوشبو بھی آ رہی ہو کپڑوں سے، امام شریف سے۔ تو یوں مطلب کہ اگر پورے وجود کی بات کریں تو مطلب یوں کہ جسم کا رواں رواں صاف ستھرا ہونا چاہیے، اللہ کرم کرے ہمارا باطن بھی صاف ستھرا ہونا چاہیے، وہ بھی وہ ندامت کے آنسو سے، توبہ کے آنسو سے، خوف خدا کے آنسو سے، انشاءاللہ تعالی یہ ہمارا اندر کا جو حصہ ہے نا، باطن دل اور اندر کا حصہ، یہ دھلتا ہے۔ اور بقیہ یہ کہ واشنگ مشین میں دیگر کپڑے دھلتے ہی ہیں، تو کیا پتا کہ ہماری کتنی جلدی بیماریاں، اسکن ڈیزیز، جیسے انہوں نے پھیپھڑے کی بیماریوں کے تعلق سے تحقیق بتائی کہ پھیپھڑوں کا، ہم سب سوتے ہیں تو کتنے جراثیم خدا نہ خاصا کر تکیے کے غلاف پر ہیں جو سانس کے ذریعے ہمارے پھیپھڑوں میں جا کر نہ جانے ہمیں نقصان پہنچاتے ہوں، اور ہم مختلف دوائیں لے رہے ہیں۔ اچھا ہوتا یہی ہے کہ لوگ دواؤں پر دوائیں لے رہے ہوتے ہیں، مگر جو جس کو کہتے ہیں نا کاز آف ڈیزیز، جو وجہ ہے بنیادی طور پر جو بیماری کی، اس سے ناواقفیت کی وجہ سے کئی بیماریاں ہمارے ہمارے ساتھ لگی رہتی ہے۔ ہم دواؤں پر دوائیں لے رہے ہوتے ہیں لیکن جس کی وجہ سے وہ بیماری یا پریشانی ہو رہی ہے ہم اس کو ڈھونڈنے میں، نکالنے میں ناکام ہو جاتے ہیں۔ اس میں میں یقیناً اپنے امیر اہل سنت کا ذکر کروں گا، ماشاءاللہ لاکھوں کروڑوں عاشقان رسول سے محبت بھی کرتے ہیں، اور ان کے تعلق سے سن کر میرا اپنا گمان ہے کہ یہ عمل کرنے کی طرف بھی آتے ہوں گے۔ میں نے دیکھا ہے کہ اس طرح کی چیزوں کے صاف ستھرے تعلق سے، اچھا کوئی ایسی چیز ہو رہی ہے بدن میں، کوئی ایسی پرابلم سامنے آئی ہے، آپ فوراً غور کرتے ہیں کچھ کھانے سے، کچھ چیز دیکھنے سے، مطلب کس وجہ سے ہوئی ہے، وجہ ڈھونڈنا شروع کر دیتے ہیں اور کوشش کرتے ہیں کہ وہ وجہ مل جائے، تاکہ بغیر دوائی سے اگر اس سے بچ کر یا پرہیز کر کر اگر میں ہم اپنے آپ کو درست کر لیتے ہیں، یقیناً یہ بہت عقل مندی اور سمجھداری کا کام ہے۔ تو دواؤں پر دوائیں لینے کے بجائے ڈھونڈے بھی صحیح کہ وجہ کیا ہے اس کی۔ گلا خراب ہوتا ہے کیا وجہ، کئیوں کو کیچپ نہیں چلتا، میں ایک مثال دے رہا ہوں، ٹماٹو کیچپ، اب کیا ٹماٹر کیا ہوتا ہوگا، کیمیکل پر کیمیکل ڈالتے ہوں، کئیوں کو شربت نہیں چلتا، کئیوں کیا نہیں چلتا، اب وہ کہ گلا خراب، اب گلا خراب تو بخار، بخار تو پھر گئے، بدن میں درد اور پھر جو پریشانی ہوتی ہے, تو اب وہ گلے کو بچائیں. کس وجہ سے گلا خراب ہوتا ہے؟ تھروٹ انفیکشن کی وجہ سے بہت سارے پرابلمس کریٹ ہو جاتے ہیں, تو وہ نہ کھائیں. ڈھونڈنا پڑتا ہے چیزوں کو, کس کی وجہ سے خارش ہو رہی ہے, کس کی وجہ سے یہ ہو رہا ہے. اب ہم دواؤں پر دواؤں, پھر بعض دوائیں ایسی ہیں کہ جس سے مطلب انسان عادی بن جاتا ہے بدقسمتی کے ساتھ. اب اس کے بغیر نہ نیند آتی ہے, نہ اس کے بغیر چین آتا ہے, نہ اس کے بغیر قرار آتا ہے. تو یہ جو پرابلمس ہیں اس کو بھی مہربانی کر کے دیکھا کریں, ان پرابلمس کی وجہ سے کہیں ہم بہت بڑی آزمائش میں نہ پڑ جائیں. تو اپنی چیزوں کو دھوئیں, صاف ستھرا رکھیں, اچھی طرح دھوئیں, دھوپ دیں, خود کو بھی دھوپ دیں. الحمدللہ اس سے بھی بہت فائدہ ہوتا ہے. کہتے ہیں کہ سورج کی روشنی میں وٹامن ڈی ہے. اللہ ہمیں بس توفیق دے, ہمارے کیا پتہ یہ سورج کی روشنیوں سے ہماری آنکھوں کی مسائل, ہمارے ہڈیوں کے مسائل تیزی کے ساتھ حل ہونا شروع ہو جائیں. ہے اللہ تعالیٰ نے بڑے اسباب عطا کیے ہیں, ہم غور کریں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. ایک اور پرابلم, چونکہ بیماری کے تعلق سے میں اس وقت بات کر رہا ہوں, شوگر. تو آپ کو پتا ہے کہ شوگر کی وجہ سے بہت سارے مسائل بھی ہو جاتے ہیں, لیکن ایک آج جو ہم آپ کے سامنے خبر رکھ رہے ہیں یہ بڑی مطلب کہ ہوش ربا خبر ہے, یعنی ہوش اڑا دینے والی خبر ہے کہ شوگر کی وجہ سے کیا کچھ ہو رہا ہوتا ہے. تو انشاءاللہ میں آپ کو خبر بھی سناتا ہوں, خبر کے ساتھ ساتھ اللہ نے چاہ تو ڈاکٹر سلمان کو بھی ہم نے اپنے ساتھ آن لائن کرنے کی کوشش کی ہے ٹیلی فون کال کے ذریعے, اور اس کے ساتھ ہی انشاءاللہ ایک اور فیک میڈیسن کے ذریعے جو ویٹ کے ساتھ ریلیٹڈ ہے وہ دو خبریں ہیں. لیکن پہلے شوگر کی خبر ہم دیکھتے ہیں, اس کے بعد ڈاکٹر سلمان کو ہم آن لائن لیں گے, اور ڈاکٹر سلمان سے بات کے دوران انشاءاللہ پھر ایک اور خبر ہے جو دواؤں کو, جو کیونکہ موٹاپا بھی ایک پرابلم ہے, اس کی وجہ سے دوائیں ہم لیتے ہیں, کیسی دوائیں ہوتی ہیں, اس کے کیا سائڈ افیکٹ ہے, وہ بھی انشاءاللہ ڈسکس کریں گے. آئیے پہلے شوگر کے تعلق سے خبر دیکھتے ہیں.
شوگر کی بیماری پاؤں کے زخموں سے ہر سال 400,000 افراد معذور ہونے لگے. ماہرین امراض کے مطابق ملک میں ہر سال ذیابیطس کے نتیجے میں ہونے والے پاؤں کے زخموں کی وجہ سے 400,000 افراد اپنی ٹانگوں یا پاؤں کے کچھ حصوں سے محروم ہو جاتے ہیں. ماہرین کا کہنا ہے کہ شوگر کی وجہ سے کئی ہزار لوگوں کے پاؤں کی ہڈیوں میں فریکچر اور جوڑوں میں ٹوٹ پھوٹ کا عمل بھی شروع ہو جاتا ہے, جس کے نتیجے میں وہ مستقل معذور ہو جاتے ہیں. اگر اس مرض کو ابتدائی مرحلے میں تشخیص کر لیا جائے تو لوگوں کو معذوری سے بچایا جا سکتا ہے. ملک میں ذیابیطس کے مریضوں میں آگاہی پھیلانے کی ضرورت ہے تاکہ وہ اپنے آپ کو اس مرض کی پیچیدگیوں سے بچا سکیں, اور جن لوگوں کو یہ زخم ہو چکے ہیں وہ بھی بہتر نگہداشت کے ذریعے اپنی ٹانگوں کو کٹنے سے بچا کر صحت مند زندگی گزار سکیں.
بہت بڑی آزمائش ہے کسی کی ٹانگ کٹ جائے, خدا نہ خاصہ جسم کا کوئی عضو کٹ جائے, پارٹ آف باڈی کو اگر کٹ کر دیا جائے, یقیناً بہت بڑی آزمائش ہے. ایک لائف ٹائم کے لیے وہ جو پریشانی سے گزرتے ہوں گے. ڈاکٹر سلمان اگر آپ ہمارے ساتھ ہیں تو.
السلام علیکم.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ. ماشاء اللہ ڈاکٹر سلمان, یہ جو ذیابیطس ہے یہ آئی تھنک شوگر کو ہی آپ ایڈریس کرے گی یہ بیماری, اردو میں اس کو جیسے نارمل لینگویج میں اس کو شوگر ہی کہتے ہیں.
یہ جو آپ نے اچھا توجہ دلائی ہے, سب سے پہلے تو ایسا یہ جو تکیے کے حوالے سے آپ نے توجہ دلائی ہے,
اوکے اوکے,
یہ ایس ڈاکٹر ہم لوگوں کو دلانے میں بہت مشکل ہو جاتی ہے. عمومی طور پہ بچوں کے جو بستر ہوتے ہیں ان کی کیئر نہیں ہوتی. بچوں کے اندر جو نمونیا آ رہا ہوتا ہے, ریپیٹڈ نمونیا کا ایپیسوڈ آ رہا ہوتا ہے وہ, اور اکثر وجوہات اس کی یہ ہوتی ہے. دوسرا کاز بنتا ہے کہ الرجی کی جن کو ہسٹری آنا شروع ہو جاتی ہے بچوں کے اندر, اس میں بھی جو نمبر ون کاز بنتا ہے وہ بھی تکیہ خراب ہونا یا بستر خراب ہونا. یہ گندے ہوتے ہیں تو اس کے سونے سوتے وقت اس کے سارے جراثیم پھیپھڑوں میں جاتے ہیں, وہی نمونیا بن جاتا ہے. تو ہم ایز ڈاکٹر ہمیں سمجھانے میں کافی پرابلم ہوتی ہے. اس پلیٹ فارم سے آپ نے ماشاء اللہ کافی اچھی توجہ دلا دی ہے.
خیر اللہ کا شکر ہے, اس وقت تو آپ کے میڈیکل سے ریلیٹڈ بہت سارے کام دعوت اسلامی کا یہ مدنی چینل اور دعوت اسلامی کے شعبے کرنے کی کوشش کر ہی رہے ہیں, اللہ کا شکر ہے. اور اللہ کرے کہ اس سے لوگ قبول بھی کریں اور فرق بھی پڑے تو بہت اچھی بات ہے. صفائی تو ویسے ہی ایک اچھی چیز ہے. جی کیا کہہ رہے ہیں ڈاکٹر صاحب؟
میں یہ عرض کر رہا تھا یہ ڈائبٹیز کے حوالے سے, शुगर के हवाले से सब सबसे पहले तो ये है कि तो डायग्नोस हो जाने के बाद लोग इसको कबूल करने में बहुत वक्त लेते हैं।
अच्छा,
एक फिर उसके बाद इसकी एहतियात कम करते हैं, दो फिर तीसरा मेडिसिन लेने में भी वो बदतरेजी करते हैं। जो डायबिटिक फूड जिसको हम बोलते हैं ना, ये होता है बेसिकली डायबिटिक न्यूरोपैथी। न्यूरोपैथी का मतलब ये हुआ कि जैसे नॉर्मल जो इंसान को ठंडा गर्म लगता है, जो न्यूरोपैथी के बाद इनको ठंडा गर्म या कोई चोट लग जाए उसका महसूस नहीं हो रहा होता। तो इसीलिए डायबिटिक पेशेंट के लिए रिकमेंड किया जाता है कि आप स्पेशल जूते पहने, जूते पहन के रखें या पांव अपने कवर करके रखें, जैसी जख्म लगे फौरन उसकी केयर करें। क्योंकि इसमें दो मसले होते हैं, एक इनको महसूस नहीं होता कि इन्हें जख्म हो गया, दूसरा डायबिटिक के पेशेंट में हीलिंग की जो पावर है, जो हीलिंग का एक नॉर्मल प्रोसीजर होता
भरना,
है
भरना जख्म का भरना,
हाँ जख्म का भरने का जो प्रोसीजर है
जी,
वो थोड़ा डिले होता है। अगर एक है आम आदमी को थोड़ा सा कट लग जाएगा तो वो 2 से 3 दिन में हील हो जाता है, डायबिटिक के पेशेंट में ये हफ्ता भी ले सकता है। अच्छा, ये न्यूरोपैथी डेवलप होने में कमोबेश 8 से 10 साल लगते हैं।
ओहो,
ये ऐसा नहीं है कि एक दिन में न्यूरोपैथी हो जाती है कि आपका डायबिटिक फूट हो गया,
ये अंदर में पल रहा होता है। आपका मतलब ये है?
ये अंदर पल रहा होता है। ये स्पीड रहती है, ये डायबिटिक फूट अचानक नहीं होता, आपको डायग्नोसिस हो चुकी होती है डायबिटिक की। और
ये जो
नहीं होती,
डॉक्टर सलमान, जो अमीर सुन्नत ने हमें जो एक मशवरा दिया है कि नॉर्मल आदमी भी हर 6 महीने में एक बार अपने टेस्ट करवा ले, तो ये भी मतलब मेडिकली भी ये ठीक ठाक रिकमेंडेड है कि एक नॉर्मल, एक आम जिसको इतना कोई प्रॉब्लम नहीं है, वो भी हर 6 महीने में एक बार अपने टेस्ट करा ले, और अगर खुदा ना खास्ता कोई निकल आती है चीज तो फिर उसको उस चीज को हर 3 महीने में उसको टेस्ट कराए, ये मेडिकली भी रिकमेंडेड है।
यह सब हर 40 साल की एज के बाद रिकमेंडेड है कि अपने ब्लड प्रोफाइल के टेस्ट करवा लीजिए, जिसमें बिलखसूस शुगर का टेस्ट है, लिपिड प्रोफाइल का टेस्ट है। यही वो डिजीजेस हैं जो सबसे कॉमन है और फैलती चली जा रही हैं। इसमें सिर्फ एक डायबिटिक फूट नहीं होता, इसमें किडनी फेलियर भी हो जाता है, आंखें भी जाया हो जाती हैं। लेकिन ये सब होते हैं 10-12 साल के बाद कॉम्प्लिकेशन। अगर वंस आप डायग्नोज हो गए डायबिटिक, उसमें ना इतना परेशान होना है, ना इतना घबराने की बात है। आपने सिर्फ परहेज और मेडिसिन इसको अगर मैनेज करके चलेंगे तो ये कॉम्प्लिकेशन आपके अंदर डेवलप,
यानी ये जिनको शुगर हो चुकी है, मैं 2 सवाल अब आपसे करूंगा आखिर में, इसके बाद एक और न्यूज की तरफ जाना है, 2 सवाल मैं आपसे करूंगा। जिनको हो चुकी है वो क्या एहतियातें करें, चंद एक बयान कर दें प्लीज।
ऐसा जिनको शुगर हो चुकी है, सबसे पहले तो हम इनको रिकमेंड करते हैं अपने पाओ का ख्याल रखें, कोई भी जख्म लगे या चोट लगे फौरी तौर पर उसको साफ रखें, पाओ अपने साफ रखें और कवर जूते पहना करें, ताकि बेख्याली के अंदर कोई चोट ना लग जाए। अगर चोट लग भी जाए तो फौरन डॉक्टर से रब्ता करके इसका हील करवा लिया जाए, इसकी हीलिंग के लिए काफी तवज्जो दी जाती है।
ठीक है। अच्छा, जिनको शुगर नहीं है, अल्लाह का शुक्र है जो बचे हुए हैं, वो बचे रहे क्या करें?
जिनको शुगर नहीं है उनको भी जख्म का एहतियात तो दोनों सूरतों में करनी होती है। अगर जख्म अगर हो गया पाँव पे और वो हील नहीं किया, तो हील ना करने की वजह से भी उसमें कॉम्प्लिकेशन आ जाती है। टैटनस, जैसे किसी को रोड के ऊपर लग गया तो टैटनस का इन्फेक्शन हो जाता है, वो भी कॉम्प्लिकेशन दे जाता है।
डॉक्टर साहब, जख्म से रिलेटेड आपने अगरचे हमारी रहनुमाई फरमाई है, लेकिन थोड़ा क्विकली ये फरमा दे कि अगर कोई शख्स ये नियत कर रहा है सुनते हुए कि यार ये तो बहुत प्रॉब्लम है, अपने को शुगर हो ही क्यों, शुगर से मुझे बचना है, तो वो क्या, जैसे मिसाल के तौर पर हम कहते हैं कि कोल्ड ड्रिंक से एहतियात करे, मिठी जो जैसे केक हैं और पता नहीं क्या क्या चीजें आजकल आती हैं उनसे एहतियात करे, तो वो एहतियात नहीं हो पाती तो फिर शुगर की तरफ बढ़ने का चांसेस बढ़ जाते हैं, क्या कहते हैं आप?
जैसे आपने जो ये मिसालें दी बिल्कुल सही दी है, कोल्ड ड्रिंक, मीठी चीजों का इस्तेमाल और ज्यादा चर्बी वाली चीजों का इस्तेमाल, फैटी डाइट जिसको बोलते हैं उसका इस्तेमाल, और 30-34 के साथ होती है आपकी कोई एक्टिविटी नहीं होती, यानी एक्सरसाइज नहीं है या वॉक नहीं है, जितना आप इनपुट ले रहे हैं अब उतना आउटपुट आपका हो नहीं पा रहा है, यानी एनर्जी बर्न आउट नहीं कर रहा है, तो सबसे पहले तो वजन बढ़ना शुरू हो जाता है, फिर शुगर अनकंट्रोल होती है, प्री डायबिटिक कंडीशन आती है, फिर जाके फिर डायबिटिक आता है।
डॉक्टर साहब, स्ट्रेस, ज़हनी दबाव, क्या ये भी शुगर के लिए कोई सबब बन सकता है?
नहीं, तो अब ये रिसर्च चाहिए कि स्ट्रेस इंड्यूस जो होती है कंडीशन, जो स्ट्रेस जब बढ़ने के ऊपर होता है तो बहुत सारे हार्मोनल चेंजेस सिस्टम के अंदर आ रहे होते हैं, तो इंसुलिन जिस ऑर्गेन से बनती है पैनक्रियास, लुबा बोलते हैं, इस पे भी स्ट्रेस आता है, ये एक्स्ट्रा वर्क करना शुरू कर देता है।
स्ट्रेस यानी खुद को दबाव से बचाए, दबाव से बचने के लिए अपने आप अपनी नींद पूरी करें, अपने काम इजी करें, शेड्यूल लाइक अपना बनाएं कि भाई ये इस वक्त में यही काम हो सकता है तो ये करें। दूसरा, अपनी गिजाएं एनर्जेटिक अच्छी गिजाएं नॉर्मल लें, और अल्लाह तौफीक दे तो हम भूख से कम खाएं, ये चीजें। इसके साथ साथ मैं आपको अर्ज करूँ, अल्लाह ताला पर कामिल भरोसा करें, तवक्कुल अपना मजबूत करें। मैं आपको बताऊं, तवक्कुल रब पर भरोसा, ये इतना खूबसूरत और इतना ये मतलब इस मौजू में इतनी तवानाई है कि आपको और हमको ये जहनी परेशानियों के साथ साथ और दुनिया और आखिरत की कितनी परेशानियों से निकालता है। तवक्कुल, मेरा रब मेरे साथ है, मेरा रब मेरी कैफियत को जानता है, मेरा रब मेरे हालात को जानता है। अपने रब पर कामिल एतमाद भरोसा करने के साथ अपनी जिंदगी गुजारने वाले के लिए इंशाल्लाह दुनिया और आखिरत की ठीक ठाक भलाइयां हैं। डॉक्टर सलमान, एक और खबर मैं आपकी तरफ बढ़ा रहा हूँ, ये मतलब के जो मोटापे का प्रॉब्लम है जिसको कम करने के लिए लोग इस तरह की जो मेडिसिन की तरफ जाते हैं, ये मैंने खबर देखी, इन मुझे हमारे सिस्टम वालों ने बताई, आपके साथ भी शेयर करता हूँ, नाजिन के साथ शेयर करता हूँ, फिर आपसे कुछ मैं इसमें राय लूंगा आपकी। जी चलाइए।
वजन कम करने वाली गैर रजिस्टर्ड अद्वियात का इस्तेमाल, जिंदगी के 15 साल कम हो सकते हैं, माहिरीने सेहत। वजन कम करने के हवाले से अक्सर लोग अपने तसव्वुर में किसी तिलस्माती तरीके या नुस्खे तक पहुंचना चाहते हैं, जिसको इस्तेमाल करें तो उनका वजन चंद दिनों या मुख्तसर से अरसे में कम हो जाए। इसी परेशानी में लोग गैर सेहतमंद, गैर रजिस्टर्ड और गैर कानूनी अद्वियात को इस्तेमाल करने से गुरेज नहीं करते, जो कि न सिर्फ सेहत बल्कि इंसानी जिंदगी पर भी असरअंदाज होती है। माहिरीन सेहत का कहना है कि लोग डॉक्टर्स के मशवरों के बगैर अपनी सेहत को दाव पर लगा देते हैं और बगैर नुस्खों वाली ऐसी अद्वियात की तरफ मायल हो जाते हैं जो उन्हें नुकसान पहुंचा सकती हैं। यहां तक कि बाज़ अद्वियात ऐसी हैं जिनके इस्तेमाल से जिंदगी के 15 साल कम हो सकते हैं। इसकी वजह यह है कि दवा के मुज़िर असरात इंसान के अंदरूनी खलियों को तबाह करना शुरू कर देते हैं। एक हालिया तहकीक में ऐसी ही एक दवा को जानवरों और परिंदों पर आजमाया गया, जिससे इन जानवरों पर कई मनफी असरात मुरतब हुए। ये ऐसी अद्वियात हैं जिनके मुज़िर असरात जाहिर हो चुके हैं और इनकी फरोख्त को गैर कानूनी करार दिया गया है, मगर पाबंदी के बावजूद लोग इन अद्वियात को चोरी छुपे इस्तेमाल करते हैं। माहिरीन का कहना है कि वजन घटाने के कई सेहतमंद तरीके मौजूद हैं, लिहाजा वजन घटाने के लिए ऐसे शॉर्टकट इस्तेमाल करने से बचा जाए।
शॉर्टकट ये बहुत नोटिस कीजिएगा, इसका मुख्तलिफ राय आती है, मुख्तलिफ पता नहीं चीजें बयान की जाती है, इतने घंटों में, इतने दिनों में, तो ये जनाब एक हफ्ते में आपका वजन कम हो जाएगा, आपका पेट कम हो जाएगा, तो आप स्मार्ट हो जाओगे। नहीं, वो तो ऐसा नहीं है, ये इस तरह की बातों में मत आए। मतलब कि जब बढ़ा है ना तो ये अंदर में रह 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 कर फिर घूम करके बढ़ता है वजन, फिर उसको कम होने में बहुत है एक काम है, ये खाने के ताल्लुक से और मतलब पैदल के ताल्लुक से, कुछ एक्सरसाइज के ताल्लुक से, बहुत सारी प्रोसीजर्स हैं, तब जाकर कुछ आपका वेट आहिस्ता आहिस्ता कम होना शुरू हो जाता है। शुरू शुरू में 2-4 किलो तो ही कम हो जाता है, लेकिन उसके बाद फिर जो होता है ना, तो वो नफ्स हमारा इतना हमारा सपोर्ट करता नहीं है, और फिर इसमें कोई हमें कह दे कि यार ये दवाई ले लो, ये दवाई ले लो, तो इसके बारे में आपने सुना। डॉक्टर सलमान प्लीज क्या कहते हैं आप?
सबसे पहले तो इस पर मुझे तस्दीक करनी है कि कोई भी मेडिसिन ऐसी नहीं है जो आपका जिस्म का वजन तेजी के साथ कम कर सके। जितने भी वो स्लिमिंग सेंटर के नाम पे हैं और जितने भी प्रोडक्ट्स मार्केट के अंदर आती हैं, वो नेचर से हट के काम कर रही होती हैं। वक्ती तौर पे तो वजन 2 किलो 5 किलो कम हो जाता है, जिसके नतीज बजायर नजर आ जाते हैं, लेकिन लॉन्ग रन में ताकि ये इसके साइड इफेक्ट ही आते हैं, जैसे डायबिटिक की कॉम्प्लिकेशन भी आ जाती है, हार्ट की इश्यूज भी आ जाते हैं। अब जिस जिस्म के अंदर चर्बी है, अब अननेचुरल तरीके से या किसी और मैकेनिज्म से आप चर्बी को पिघलाने की इस तरह की कोशिश करेंगे, उसकी वजह से हार्ट की कॉम्प्लिकेशन भी आ जाती है। जो नेचुरल तरीका है वजन कम करने का और स्टैंडर्ड है, और कम खाना और अपनी एक्टिविटी को बैलेंस रखना, और तरीकेकार का जो स्टैंडर्ड दिया हुआ वजन होने का, वो एक हफ्ते में सिर्फ 0.5 किलो ही मैक्सिमम वजन कम हो सकता है, 2 हफ्ते में 1 किलो। और महीने में 2 किलो वजन कम हो सकता है आपकी हैबिट अगर आपने इंप्रूव कर ली तो।
दवाओं की तरफ नहीं जाना चाहिए आपका ये कहना है।
दवाइयों का कोई रोल है ही नहीं, वक्ती तौर पर इनका रोल होता है, आप लाइफ लॉन्ग दवाइयों के ऊपर नहीं रह सकते।
ठीक है, ये मेरा ख्याल है बहुत सारी जो अमीर सौदे का रिसाला वजन कम करने का तरीका, छोटा सा रिसाला है, रिसाला वो छोटा है, अमल करने बस नसीब हो जाए हमारे को। तो जिन्हें अपना वजन कम करना है उन्हें अपने नफ्स को काबू में रखना है, जब तक हमारा नफ्स हमारे काबू में नहीं आएगा वजन वजन काबू में नहीं आता, बदन काबू में नहीं आता। अब जिनके हाथों में इनका नफ्स और इनका बदन काबू में नहीं आता वो क्या दुनिया को कुछ काबू में करने के लिए बैठेगा। तो अल्लाह ताला आपकी मेरी बेहिसाब मगफरत करे। सेहत नेमत है, हदीस पाक में आता है बीमारी से पहले सेहत को गनीमत जानो, अपने आप को सेहतमंद रखे अल्लाह की रजा के लिए। कि हदीस पाक का खुलासा यह है कि अल्लाह ताला को कवि मोमिन कमजोर मोमिन से ज्यादा पसंद है। कवि और कमजोर, यहाँ कवि से मुराद हदीस पाक की शरह में सेहत लिया गया है कि सेहतमंद मुसलमान, क्योंकि सेहत ये आपको नेकी में इबादत में नमाज में रोजे में हज में दीगर इबादात में सिले रहमी में सेहत बहुत ज्यादा आपको सपोर्ट करती है, और सेहत से इंसान अल्लाह को राजी करने वाले कई अमल कर जाता है। तो अल्लाह की रिजा के लिए हमको सेहतमंद रहने की कोशिश करते रहना है ताकि नमाज इबादत जमात के साथ नमाज मस्जिद की हाजिरी हो सके। तो कुछ खाने पीने पर ब्रेक लगाएं, अपने सादा खाने की तरफ अल्लाह आपको मुझे आने की तौफीक अता फरमाए, और इबादत की तरफ हम जाएं, नमाज की तरफ जाएं, तिलावत की तरफ जाएं, हम नमाज बाद जमात की तरफ जाएं, इंशाल्लाह रोजों की नियत करें, इंशाल्लाह इसका फायदा होगा। बहुत बहुत शुक्रिया डॉक्टर सलमान, अल्लाह आपको जज़ाए खैर अता फरमाए। वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। इस्लाम और दीन की एक बड़ी खूबसूरत एक हमें तालीम है सूरह मोमिनून के अंदर, अल्लाह ताला ने फरमाया वल्लज़ीन हुम अनिल लगवी मुरीदून, वो जो बेहुदा बात की तरफ इल्तिफात नहीं करते। अच्छे नेक फला पाने वाले मोमिनीन की यहाँ पर खसूसियात बयान की गई, कद अफलाहुल मोमिनून, फला पाने वाले मोमिन, इनकी एक खसूसियत यह है कि वल्लज़ीन हुम अनिल लगवी मुरीदून, ये वो खुशनसीब हैं जो बेहुदा बात की तरफ इल्तिफात, यानी बेहुदा कामों में पढ़ना तो दूर की बात है, वो सिर्फ देखते ही नहीं है। अल्लाह हमें भी इस खसूसियत से नवाजे कि हम इन तमाम तर चीज़ों को छोड़ दें, कि गुनाह ये इंसान को दुनिया और आखरत में तबाही की तरफ ले जाते हैं। दो उसूल बड़े वाजे हैं, अच्छा करोगे अच्छा पाओगे, बुरा करोगे बुरा पाओगे। आप बुरा करके ये उम्मीद करें कि मेरे साथ अच्छा होगा, ये सिर्फ और सिर्फ नादानी है और कुछ नहीं है, बेवकूफ़ी है, सेंसलेस। क्या बुरा भी करो और आप बोलोगे मेरे साथ अच्छा होगा, ये कैसे हो सकता है? जो बोएंगे वो काटेंगे ना, वो कुछ और रहे हैं, बोया किसी और चीज़ की और फसल किसी और के इंतज़ार कर रहे हैं, तो एक मतलब कि दीवानों वाली बात है, पागलों वाली बात है। तो आप वो कर क्या रहे हैं? आप बुराई कर रहे हैं, बुराई के नतीजे का इंतज़ार करें। एक एक नेचर है, जब आप दीवार पर बोल मारोगे वापस तो आएगी, तो एक एक्शन का रिएक्शन तो है। तो बुराई का नतीजा बुराई, अच्छे अच्छाई का नतीजा अच्छा। अगर आपने अच्छाई किया है तो अच्छा, देर या सवेर, अच्छाई का नतीजा अच्छा, देर या सवेर, बुराई का नतीजा बुरा। सच्ची सच्ची तौबा करें कि तो नेकी करें, नेकी बुराई को मिटा देती है, नेकी गुनाह को मिटा देती है। सच्ची तौबा करके अल्लाह ताला को राज़ी करें, वो अपनी रहमत से हमारे गुनाहों को हमारी बुराइयों को मिटा दे, और हमें इसके शुरूर से अल्लाह अपनी पनाह अता फरमाए। तो आज जो कुछ हमने आपको वीडियोस दिखाई हैं, गुस्से के ताल्लुक से देखी वीडियोस, वीकेंड से बच्चों के जो असरात पड़ रहे हैं, जो गलत साइट्स पर जा रहे हैं, इनको लॉक नहीं किया जा सक रहा, इसी तरह जो असलहा वेपन्स की तरफ चले जाते हैं, गुस्से में आ जाता है तो चाकू उठा लेते हैं, छुरी उठा लेते हैं, वगैरह वगैरह। एक तो ये चीज़ें अगर लीगली घर पर हैं भी, किसी के पास हैं भी, तो उसको इतनी एहतियात के साथ रखें कि ये किसी आम بھلے بڑے کی اپروچ پہ بھی نہ آئے, میں تو کہوں غصے میں آ کر وہ بھی کر دے, اللہ نہ کرے غصے میں آ کر خود اپنا ہی اپنے فیصلے سے اپنا ہی خودکشی کرنے کے واقعات بھی آپ کو ملتے ہیں. اللہ آپ کی میری حفاظت فرمائے, ایمان ہم سب کا اللہ کریم سلامت رکھے. اپنے گھر کا جائزہ لیں, اپنے اطراف کا جائزہ لیں, اپنی سوچ, اپنی ذہنیت, اپنی طبیعتوں کا جائزہ لیں. جو ہم آپ کے یہاں خبریں بتاتے ہیں, میں خبر دکھائیں آگے بڑھیں, خبر دکھائیں آگے بڑھیں, خبر دکھائیں آگے بڑھیں, ہم کو مطلب کہ 15-20-25-30 خبریں دکھا دیں گے, مگر آپ ہم نے سیکھا کیا, ہم نے لیا کیا, حاصل کیا ہوا, حاصل بھی تو ہونا چاہیے نا, ایک حز نفس کے لیے, ایک نفس کو لذت کے لیے, ایسے ہی آپ وہ ایک تشویش, وہ ایک ایسی چیز پیدا ہو جائے دماغ کے اندر کیا چلو یا دیکھ لیتے ہیں, تو ایک نتیجہ نکلنا چاہیے, سبق ملنا چاہیے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. آئیے کچھ کالس لیتے ہیں.
میں یہ سوال ہے کہ مجھے کبھی بار غصہ اتنا شدید آتا ہے کہ بس میرا دل جاتا ہے کہ دیوار کچھ مار دوں یا کچھ کروں, کئی دوائیاں بھی چاہیے سائیکٹرسٹ کی, اور مطلب مجھے سمجھ نہیں آتا میں کروں تو کروں کیا, میں اس کا مجھے کوئی حل بتا.
اللہ آپ کو صحت دے, تندرستی دے, اور غصے پر قابو پانے کی توفیق عطا فرمائے. ایک نفسیاتی طور پہ یہ کہ یہ سوچنا چھوڑ دیں کہ میں غصہ آتا ہے مجھے, کیونکہ 24 گھنٹے آپ کو بھی غصہ آتا نہیں ہوگا, ہر وقت آپ غصے میں نہیں رہتے نا, ہر وقت تو آپ کی طبیعت کا پانی بوائلنگ پوائنٹ پر نہیں ہوتا ہوگا, ٹھنڈا بھی ہوتا ہوگا, مسکرا کر بات کرتے ہوں گے آپ, اچھا کرتے ہیں, نارمل بھی رہتے ہوں گے, اچھا رہتے ہیں, اور گھنٹوں نارمل رہتے ہوں گے, گھنٹوں مطلب بعضوں کا مسکرا کر بھی کئی کئی دیر تک بات کرتے ہوں گے, کھاتے بھی کہ غصہ کرتے ہیں, تو آپ دیکھیں گے تو بہت سارا وقت ایسا آپ کا گزرتا ہوگا جس میں آپ کو غصہ, آپ غصہ نہیں, آپ نارمل لائف گزارتے ہیں. اب آپ دیکھیے وہ کون سی باتیں جس سے آپ کو غصہ آتا ہے, اس میں کچھ دوسروں کی مزاج, کچھ اپنا مزاج, تو تھوڑا بچنے کی کوشش کریں, اس کو بیلنس کرنے کی کوشش کریں, باوضو رہیں, لا حول شریف پڑھتے رہیں, اعوذ باللہ من الشیطان الرجیم پڑھتے رہیں, اور اس طرح نماز با جماعت, اور پھر ایسی صحبت میں رہیں جو نیک عاشقان رسول ہوں, جو اچھے اور ٹھنڈے مزاج کے ہوں, تو ان کی صحبت جو ہے نا وہ بھی ہماری طبیعتوں میں فرق پیدا کرتی ہے. اللہ تعالیٰ تندرستی عطا کرے. جی کال دیں.
سوال میرا یہی تھا کہ جیسے اگر کوئی سامنے والا کا تیز آواز میں غصہ کرتا ہے یا کوئی نازیبہ الفاظ نکالتا ہے, تو ہمارے لیے کیا ہوگا کہ ہم کیسے صبر کریں, اور کیسے مطلب کب تک اور کہاں تک مطلب صبر کر سکتے ہیں؟
اگر میں آپ کی بات یہ سمجھوں کہ ہمارے ساتھ نازیبا سلوک کرتا ہے, کوئی غلط رویہ اختیار کرتا ہے, ہمیں کیا کرنا چاہیے؟ اس میں دیکھیں سرکار صلی اللہ تعالیٰ علیہ وسلم کی مبارک سیرت کو پڑھنے کی بہت ضرورت ہے. آقا مدینہ راحت قلب و سینہ صلی اللہ تعالیٰ علیہ وسلم, ان کی طبیعت مبارکہ کے کیا کہنے کی, کوئی کتنا ہی غلط رویہ اختیار کرتا, میرے سرکار صلی اللہ علیہ وسلم کا حلم برداشت یہ بڑھتا چلا جاتا ہے. یعنی ہمارا تو ایسا ہے نا کہ یوں سمجھے کہ یہ بدتمیزی ہے, یہ ہمارے اچھے سے اچھے اخلاق و نرمی ہے, اور برداشت و صبر ہے, ٹھیک ہے, یہ برداشت و صبر ہے, یہ خواہ سے کسی کی بد اخلاقی ہے. اب ہمیں بہت اچھے برداشت و صبر والے, اب کسی نے ہمارے سے بد اخلاقی کی, بدتمیزی کی, غلط رویہ اختیار کیا, اب ہوتا یہ کہ یہ جیسے جیسے کرتا رہتا ہے نا, ابھی تو بیلنس رہتے ہیں, دیکھیں مسکرا مسکرا کے جواب دیں گے, پر جیسے 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 کی بدتمیزی بڑھتی جائے گی, بد اخلاقی بڑھتی جائے گی, ہمارا برداشت, ہمارا صبر, ہماری نرمی, یہ سب نیچے کی طرف ہوتا چلا جائے گا. اس کی یہ اوپر جا رہا ہے ہم نیچے جا رہے ہیں, اوپر جا رہا ہے نیچے جا رہی ہے ہمیں. نبی رحمت صلی اللہ تعالیٰ علیہ وسلم, ہمارے ماں باپ قربان, ہماری جان قربان, اللہ کے آخری نبی محمد عربی صلی اللہ علیہ وسلم کی شان یہ تھی کہ اگر کوئی بد اخلاقی کرتا, اس طرح کا غیر اخلاقی ناروا سلوک کرتا, تو میرے آقا صلی اللہ تعالیٰ علیہ وسلم کی شان یہ تھی کہ وہ جتنا یہ غلط رویہ اختیار کرتا, میرے آقا کا علم, آپ کا صبر, آپ کا برداشت, آپ کا درگزر اسی کا تو بڑھتا چلا جاتا, یہ نہیں ہو سکتا تھا اس کو پہنچ جائے. یہ کمال, یہ سرکار کی سیرت ہے صلی اللہ تعالیٰ علیہ وسلم. اللہ ہمیں اس کا فیضان نصیب فرمائے. اور ہوتا ہے اس میں بعضوں کا تکبر بھی آتا ہے, مجھے بولا Who are you, yaar? You are nothing. We are nothing. بولا تو ٹھیک ہے, بول دیا, معاف کر دیں. خزر عفا, محبوب کریم صلی اللہ علیہ وسلم ارشاد فرماتا ہے, خزر عفا, اے محبوب معاف کرنا اختیار کیجیے, تو معافی کی عادت پیدا کریں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. اے میرے پیار اسلام، اے مدنی چینل کے ناظرین، میرے سوشل میڈیا کے عاشقان رسول، پلیز بی سیریس، سمجھیں. آپ نے نماز کا اپنا جائزہ، آپ نمازیں پڑھتے ہیں ہم لوگ، ابھی آپ مدنی چینل دیکھ رہے ہیں تبھی مجھے سن رہے ہیں، لیکن کیا تھوڑی دیر کے بعد آپ کو رائٹ لیفٹ جا کر خدا نہ خاصا کو ڈرامے، فلمیں اور میوزیکل پروگرام دیکھنے؟ سوچئے ہم کیا کر رہے ہیں، یہ کوئی زندگی ہے؟ اسلام اور مسلمان کو کیا یوں جینا چاہیے؟ جہاں دیکھیں مطلب عجیب و غریب تباہی آئی ہوئی ہے، طوفان بدتمیزی آئے، بے حیائی، بے شرمی، گانے باجے، فلمیں، ڈرامے، موسیقی، اللہ گلا، اللہ کی پناہ، اللہ کی پناہ. اے ایمان والو، اے مسلمانوں، اے عاشقان رسول، خدا را اپنی زندگی میں زندگی کے مقصد کو ہم سمجھیں، قرآن و حدیث کو پڑھیں. ایک اسلام ہمیں کیا تعلیم دے، ایک مسلمان کو کیسے ہونا چاہیے، مسلمان کی جو مطلب کہ ہم تو یہ پاکستان ہمارا آزاد ہوا اسلام کے نام پر، اسلام کے نام پر تو پاکستان آزاد ہوا ہے، اسلامی جمہوریہ پاکستان اس کا نام ہے، ہم مسلمان ہیں، ہمیں غور کرنا ہے. غیر مسلموں کے کلچر میں یا ان کے مذہب میں یا ان کے انداز میں جو کچھ ہو رہا ہوتا ہم اس کو اختیار کریں گے؟ کیا ترقی بے شرمی اور بے حیائی کا نام ہے؟ کیا ترقی آدھا ننگا ہونے کا نام ہے؟ کیا ترقی فلمیں، ڈرامے، گانے باجے سننے کا نام ہے؟ کیا ترقی شادی بیاہ پہ ناچنے کا نام ہے؟ کیا ترقی اس بات کا نام ہے کہ دولہا دلہن، اس کے دونوں کے بوڑھے ماں باپ، سارے خاندان والے بیٹھ کر ناچیں؟ ترقی اس کا نام ہے؟ ترقی ان گانے باجے، فلمیں، ڈرامے دیکھنے کا نام ہے؟ کیا ترقی شراب پینے کا نام ہے؟ کیا ترقی جوا کھیلنے کا نام ہے؟ بتائیے آپ، کیا ترقی اس کا نام ہے کیا کنواری بچیاں ماں بنے؟ یہ ترقی ہے ہمارے سوسائٹی کی؟ ہماری عورتوں کی عزتیں محفوظ نہ رہیں، اس کو ترقی کہتے ہیں؟ ہمارے بچے اغوا ہو جائیں، ان کے ساتھ بدفعلیاں ہو جائیں، یہ ترقی ہے؟ رشوتیں بڑھ جائیں، سود بڑھ جائے، یہ ترقی ہے؟ یہ ترقی نہیں ہے، یہ بے شرمی ہے، بے حیائی ہے، بے غیرتی ہے، اللہ کی نافرمانی ہے، اللہ تعالیٰ کے عذاب کو ابھارنے والے کام ہے. کس نے کہہ دیا یہ ترقی ہے؟ کون کہتا ہے یہ ترقی ہے؟ یہ ترقیاں تو نہیں ہیں، یہ بے پردگیاں، یہ بے شرمیاں، یہ دعوتوں کے اندر گانے باجے، فلمیں، ڈرامے اور آپس میں اجنبی مرد اور عورتوں کا ناچنا گانا، کھیلنا کودنا، شو بیس کے نام پر بے شرمی بے حیائی کو عام کرنا، اشاعت فاحشہ ہے یہ. ان میں کہا اشاعت فاحشہ ہے جن کے اوپر قرآن کریم نے منع کیا ہے، گناہ ہے. اسے ہم نے ترقی کا نام دے دیا، یہ ترقی نہیں ہے، یہ بے شرمی بے حیائی ہے. پلیز فرق کرنا ہے ہمیں، ترقی کچھ اور شے ہے. ترقی میرے آقا عمر بن عبدالعزیز رضی اللہ تعالیٰ عنہ کے دور میں ترقی تھی، خلفائے راشدین کے دور میں ترقی تھی. یہ وہ دور تھے جن میں زکوٰۃ مسلمان سے وصول کر کر جب حقدار ڈھونڈا جاتا تھا جس کو زکوٰۃ دی جائے، تو ایسا کوئی حقدار نہیں ملتا جو زکوٰۃ لے. عمر بن عبدالعزیز رضی اللہ تعالیٰ عنہ نے مسلمانوں کو غنی کر دیا تھا، معیشت اتنی مستحکم تھی، اکنامیکلی اتنا اسٹرانگ تھا مسلمان. ترقی اس کا نام تھا. عورت ایک کنارے سے دوسرے کنارے چلی جائے، اس کو کوئی معاذ اللہ اس طرح کی کوئی حرکت کرنے والا کوئی نہیں، ترقی اس کا نام تھا. اسلام آگے بڑھ رہا تھا، مسلمان ترقی کر رہے تھے، ریاستوں کی ریاستیں اسلام کے جھنڈے کے نیچے جمع ہو رہی تھی، ترقی تھی. اور بہت ساری چیزیں مسلمانوں کے یہاں سے بنی ہیں، مسلمان سائنٹسٹ گزرے ہیں، ترقیاں کی ہیں. ترقی اور شے ہے، اور جو ترقیاں کرتے ہیں وہ بے شرمی بے حیائی کے کاموں میں کب پڑے رہتے ہیں؟ تو اس لیے ہمیں بے شرمی بے حیائی اور ترقی اور جس کہتے ہیں انوویشن، اس کے فرق کو سمجھنا پڑے گا. اور اس کو وضاحت کرتی ہے دعوت اسلام میں اپنے مدنی چینل کے ذریعے، اپنے سوشل پلیٹ فارمز کے ذریعے ان چیزوں کو سمجھایا جا رہا ہوتا ہے. اللہ تعالیٰ آپ کو مجھے گناہوں سے بچ کر زندگی گزارنے کی توفیق عطا فرمائے، عین شریعت دین و اسلام کے طریقے پر ہمیں چلنا نصیب ہو جائے. کال لیتے ہیں.
मैं इमरान साहब से सिर्फ एक छोटा सा क्वेश्चन करना चाह रहा था। मैं पूछना ये चाह रहा था कि वालदैन बाज बहुत ज्यादा सख्त भी जो होते हैं, इंतहाई सख्त भी, वो वालदैन की बात को सुनना गवारा तक नहीं करते, हालांकि वालदैन के हकूक पूरे करना हम पे लाजिम है। अब उसमें बात चीज में बच्चे अपना इजहार करना चाह रहे होते हैं वालदैन से, लेकिन वालदैन उनकी सुनना तक गवारा नहीं करते, जिसकी वजह से बच्चे जो है वो इंतहाई डिप्रेशन का शिकार हो जाते। अब कुछ सूरत हाल ये होती है कि बच्चा जब तक अपने बाप से या माँ से क्वेश्चन नहीं करेगा, उनसे पूछे नहीं, उनके साथ शेयर नहीं करेगा, तो बच्चा जितना ज्यादा गिरता जाएगा तनजली का शिकार होता चला जाएगा। अब मैं इमरान सर से ये करना चाह रहा था कि क्या बच्चे को ये हक है कि वो अपने वालिद से या वालदा से अपनी जो बात है वो शेयर कर सके? अगर वालिदैन नहीं सुनते, अगर उनका रवैया इतना सख्त है कि बच्चा अपना इजहार नहीं कर पा रहा, तो उस सूरत में उसे क्या करना चाहिए? अब बच्चा भी आगे से अगर इतनी सख्त तबीयत का है या वो सख्त मिजाज का है, कोई ना कोई सूरत तो ऐसी होगी कि वो अपना इजहार कर सके।
बहुत 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 इम्पोर्टेंट टॉपिक को आपने एड्रेस किया है, और मेरा ख्याल है शायद आपके इस सवाल में और इस जो आपने क्रिएट किया है सवाल, इसमें आपने खुद कईयों को शायद समझा दिया है। ये है अनफॉर्चुनेट, ऐसा है बदकिस्मती के साथ कि बाज वालिदैन इतने सख्त मिजाज के होते हैं और इनके अजीब तबीयत होती है कि बच्चा बात नहीं कर सकता, बेटी बात नहीं कर सकती, वालिद या वालिदा इतने सख्त होते हैं कि नहीं बाप औलाद बात। हालांकि होना यह चाहिए कि स्पेस होना चाहिए वालिदैन से बात करने में, औलाद बात करे, हया शर्म लिहाज मुरव्वत ये सब औलाद के लिए जरूरी है कि बात करनी है वालिदैन से करनी है, दोस्त से नहीं करनी। इस मतलब एक अंदाज और मिजाज और रखते हैं वो औलाद, औलाद रखती है। आज भी ये औलाद है जो अगर सिगरेट पीती हुई तो माँ बाप के सामने नहीं पीती, इतना तो अदब आज भी करती, जबकि सिगरेट नहीं पीनी चाहिए, मगर मैं आपको समझाने के लिए कह रहा हूं। और ऐसे वालिदैन जो बिल्कुल सुनते नहीं है या कोई सी बात करेंगे और झाड़ देते हैं, मना कर दिया ना, कह दिया ना, समझते नहीं हो, खामोश, बदतमीज, ये को बात करने की थी और वो क्या करे, सुन रहा है ठीक है, फिर कहीं पड़ोसी जी में जाकर बात करेगा, दोस्तों में जाकर बात करेगा, खुदा ना करता कहीं और जाकर बात करेगा, ये तो वे नहीं। अगर गैर वाजबी बात की औलाद ने, अब वो एज है, अभी खड़ा हो रहा है, अभी उठ रहा है, ये तरह तरह के ख्याल आएंगे उसको, अच्छे बुरे सारे ख्याल आएंगे, बैठकर समझाए ना और उसके सामने वो बात रखे कि जिसकी तरफ वो एग्री कर जाए। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की बारगाह में एक शख्स हाजिर होता है, बदकारी की इजाजत मांगता है, कितने बड़े गुनाह की इजाजत मांगी, नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम कितना खूबसूरत अंदाज इख्तियार किया, इसको दलाइल दिए कि अगर ये काम को आप हमारी माँ के साथ करें, बहन के साथ करें, हदीस है पूरी, मैं इसका खुलासा अर्ज कर रहा हूँ, क्या तुम इसको पसंद करोगे? तो उससे वो मना करता गया कि नहीं नहीं नहीं, तो फरमाया क्या तुम जिसके लिए इरादा रखते हो वो भी तो किसी की माँ होगी, बहन होगी, खाला होगी। ये दलाइल देकर उसका उसकी जहन साजी की गई, उसका माइंड बनाया गया कि ये जो काम करने आप जा रहे हो ये दुरुस्त नहीं है, बुरा काम है, तुम अपने लिए पसंद नहीं करते, औरों के लिए क्यों करोगे? फिर उसके लिए दुआ की और उसके अंदर से ख्याल ही निकाल दिया। रावी कहते जब तक वो शख्स जिंदा रहे कभी ये ख्याल भी मतलब इस तरफ गए नहीं, वो बात करे ना। हज़रत उसामा बिन ज़ैद रज़ी अल्लाह ताला अन्हु को सरकार सल्लल्लाहु अलैहि वसल्लम ने दलील से बात की, आप अगर आपकी औलाद आपके साथ किसी बात करती है तो बैठ कर एक तो तसल्ली के साथ सुने सुने, ऐसा भी ना करें बीच में बात काट दें, जबकि बात काटने जैसी है ही नहीं, और वो अभी बच्चा है, अभी वो बच्ची है, उसको उसको तभी आपने बनना बनाना संवारना है। तो मेहरबानी करके मैं वालिदैन से रिक्वेस्ट करता हूं, मेरी रिक्वेस्ट है प्लीज अपने बच्चों को स्पेस दें, बात करने दें इनसे, ये आकर आपसे बात करें, और अगर गलत बात कर रहे हैं, गैर वाजबी बात कर रहे हैं, नुकसान वाली बात करें तो दलाइल से समझाएं, थोड़ा टाइम लें, अब नहीं समझ रहा पूरे तरीके से नहीं समझ रहा तो क्लोज ना कर दें, बस खत्म कर दिया, खबरदार आज के बाद बात की नहीं, वो तो करेगा नहीं, उसको उसको समझा ही नहीं वो, तो आप ठीक है बेटा, आप इस पर कल परसों एक बार फिर बात करते हैं, ठीक है बेटा, एक बार इसको थोड़ा सा हिकमत अमली से टैकल करें कि एक दो दिन के बाद भी मेरी वालिद साहब से बात होगी, हो सकता है कि एक दो दिन में उसकी, क्योंकि वो बात कर चुका तो उसका थोड़ा सा प्रेशर नीचे आ जाएगा। फिर इसके अखलाकियात, किरदार, घर में दर्स बयान, मदनी चैनल, ये सारा की चीजें उसके सामने रखें क्यों प्लीज। और अगर खुदा ना खासा वालिदैन नहीं समझ रहे, नहीं समझ रहे, सख्ती इनकी नहीं जा रही, औलाद को फिर भी इजाजत नहीं है कि अपने वालिदैन के साथ सख्ती करे, अपने वालिदैन की बुराई बयान करे, अपने वालिदैन के साथ बदसलूकी करे, आप सब्र करें और अजर कमाएं, अल्लाह ताला आपको इसका सवाब अता करेगा। और माँ बाप के लिए मगफरत की दुआ भी करते रहे, इनके लिए नरमी की भी दुआ करते रहे, क्या पता आपकी दुआओं से अल्लाह ताला बहुत कुछ बेहतर फरमा दे। ये मेरी दरख्वास्त है, अल्लाह ताला आपको और मुझे अमल करने की तौफीक अता फरमाए और अपनी औलाद की अच्छी तरह तरबियत करने, इनके साथ अच्छा माहौल पैदा करने की और इनको अच्छे नरमी और उमदगी के साथ इनकी तरबियत करने की, इनको समझाने की अल्लाह में तौफीक अता फरमाए। और औलाद को भी चाहिए कि माँ बाप की इताअत और फरमा बरदारी करते रहें जब तक कि वह अल्लाह और उसके रसूल के अहकाम के खिलाफ बात नहीं करते, माँ बाप की बात माननी चाहिए। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। आइए एक और खबर की तरफ बढ़ते हैं, ये भी खबर जो है वो जवानी के ताल्लुक से एक खबर रिपोर्ट है कि जवानी का अमल किस कदर बुढ़ापे पर असर अंदाज होता है। पहले इस रिपोर्ट को देखते हैं फिर मैं अर्ज करता हूँ।
जवानी की अच्छी आदतें बुढ़ापे में दिमाग को सेहतमंद रखती हैं। तहकीक, जो लोग अपनी जवानी में अच्छी और सेहतमंद आदतें अपनाते हैं बुढ़ापे में इनका दिमाग भी चाको चौबंद और तवाना रहता है। अमरीकी साइंसदानों ने एक तवील मुताले के बाद इस बात को दरियाफ्त किया है। यूनिवर्सिटी ऑफ कैलिफोर्निया में किए गए इस मुताले में 4 तवील मुद्दती तहकीकी मनसूबों में हासिल शुदा आदाद शुमार से इस्तिफादा किया गया। इस तहकीकात में मजमू तौर पर 15,000 बालिग अफराद शरीक थे जबकि तहकीकात के आगाज पर इनकी उम्र 18 से 30 साल और 45 से 95 साल के दरमियान थी। इस तहकीकी मुताले में जवानी के दौरान नाकिस गिजा, सिगरेट नोशी और आराम पसंदी जैसी आदतों का बड़ी उम्र और बुढ़ापे में खराब जहनी सलाहियतों से बहुत वाजे ताल्लुक सामने आया, और हाई ब्लड प्रेशर जैसी अलामत को भी जवानी के बाद की उधेड़ उम्र में जहनी तनाजुली में औसतन दुगने इजाफे से मरबूत देखा गया।
जवानी से बुढ़ापे को क्या कंसर्न है, ये तो साइंसी तहकीक थी जो मैंने अभी आपको दिखाई, आप भी देखते रहे होंगे, अट्रैक्शन भी होता है इन तरह की तहकीक में। अब मैं आपको एक बहुत ही अहम और कीमती बात बताने जा रहा हूं। ये तो साइंस की आज की तहकीक जो आपके सामने आई है, सैकड़ों साल पहले एक बुजुर्ग हजरत थे सैयदना अल्लामा जैनुद्दीन अब्दुलरहमान इब्ने रजब हम्बली रहमतुल्लाह ताला अलैह, जवानी में इबादत करने से मुतालिक बहुत प्यारी बात इरशाद फरमाते हैं, यानी बहुत पुराने बुजुर्ग हैं ये। कहते जिसने अल्लाह को उस वक्त याद रखा जब वो जवान और तंदुरुस्त था, अल्लाह ताला उसका उस वक्त ख्याल फरमाएगा जब वो बूढ़ा और कमजोर हो जाएगा, और उससे बुढ़ापे में भी अच्छी कुवत समात यानी सुनने की ताकत, बसारत यानी देखने की ताकत और जिहानत अता फरमाएगा, यानी उसे सुनने की ताकत, देखने की ताकत और जिहानत अता फरमाएगा। ये तो एक बात हो गई। हजरत सैयदना अबू तैयब तबरी रहमतुल्लाह ताला अलैह ने 100 साल से ज्यादा उम्र पाई। आप जहनी और जिस्मानी लिहाज से तंदुरुस्त और तवाना थे। आपसे किसी ने सेहत का राज पूछा, इरशाद फरमाया मैंने जवानी में अपनी जिस्मानी सलाहियतों को गुनाह से महफूज रखा, और आज जब मैं बुरा हो गया हूं तो अल्लाह ताला ने इन्हें मेरे लिए बाकी रखा। इसके बरक्स यानी इसके अपोजिट अगर हम बात सुने तो हजरत सैयदना जुनैद बगदादी रहमतुल्लाह ताला अलैह ने एक बूढ़े शख्स को देखा जो भीख मांग रहा था। आपने फरमाया इस शख्स ने जवानी में अल्लाह के हुकूक जाये किए, तो अल्लाह ताला ने बुढ़ापे में इसकी कुव्वत को जाया फरमा दिया। तो ये बात जो भी एक तहकीक के जरिए मैंने तहकीक जब मैंने पढ़ी, मुझे जो हमारे इस्लाम भाई ने भेजी, तो मैंने इनको कहा कि इसको ले लेना सबक आम खबरों में। मैंने नियत की थी मैं आपको ये अर्शादात पढ़ के सुनाऊंगा। ये बड़ी अच्छी लगती है कि अच्छा अच्छा जवानी में यूं करो तो ये हो जाएगा। तो जवानी ये इबादत के लिए और इसमें बहुत सारे मकासद पूरे करने होते हैं। इन्होंने जो रिपोर्ट में जो कहा कि जो सिगरेट नोशी के और उल्टी सीधी चीजें खाने के आदि हैं, फिर बेजा सोए पड़े रहते हैं, ये तो प्रॉब्लम हमारे, अगर मैं बोलूं तो शायद मैं माँ बाप की दुआएं लूंगा, ऐसा लगता है जिनके घरों में इनके जवान बच्चे बिल्कुल बेकार किस्म की जिंदगी गुजार रहे होते हैं। ये वो मेरे जवानों खुद तो एहसास करो, तुम समझे कि आपकी ये जो उम्र है, मैं अपने जवानों से बात कर, आपकी ये उम्र है जवानी ऐसी जबरदस्त, बिल्कुल जैसे कि नहीं बर्फ अभी तो जमी है, तो ये बिक गई ना बर्फ, बिक गई तो ये वसूल है, और पिघल गई तो जाया है। जिस तरह एक तादाद हमारे नौजवानों की अपने वक्त को जाया कर रही है, गोया कि इनकी जिंदगियां पिघल रही हैं, बिक नहीं रही हैं, इनकी सांसें बिक नहीं रही हैं, पिघल रही हैं, जाया हो रही हैं, सिगरेटें पीकर तो जनाब पान गुटके खाकर माज अल्लाह उल्टे सीधे चक्रों में पड़कर, तो फिर सोए पड़े रहेंगे तो जागते रहेंगे, अरे भाई जागते भाई कोई काम काज कुछ भी नहीं, खाली जाग रहे, आ यार मोबाइल लेकर बैठे हुए, अरे भाई मोबाइल को छोड़ो, तुम मोबाइल के लिए देखा, मोबाइल आपके लिए था, किसके लिए मोबाइल है? ये शायद जो मैं भी कह रहा हूं ना, मैं कईयों की दुआएं ले रहा हूं यार, कुछ समझाए तो सही इनको, तो मेहरबानी करें, ये बच्चियां ये बच्चे ये मोबाइल नहीं, जिस तरह चाकू छुरी की एहतियात है ना, मोबाइल की भी एहतियातें हैं। हाँ इसमें भी सांप और बिच्छू हैं जो नजर नहीं आते, अल्लाह ना करे अगर इसमें पड़ गए तो कब्र में आएंगे ये, फिर जो मैं कहना चाह रहा हूं, गुनाह में पड़ते हैं, फजूलियात में पड़ रहे होते हैं, फिर माँ बाप तंग, बीवी बच्चे तंग, सारे तंग, शोर बुला रहा है तो बीवी मोबाइल पर लगी हुई है, बीवी बुला रही तो शोर मोबाइल पर मसरूफ है, माँ बाप बुला रहे तो बच्चे जवाब नहीं दे रहे, फिर जाग जाकर सो गए, फिर कहते यार नींद नहीं हुई, तो नींद कहां से होगी, आपने वो सारे वो जो नींद ना आने के जो इत्तेमाम थे वो सारे किए हुए थे, फिर कह रहे जनाब कामकाज नहीं है, कामकाज नहीं है, बेरोजगारी है, ये वो, भाई रोजगार तो मिल जाता है जब रोजगार ढूंढे तो बंदा, कोशिश करे तो, वक्त पर निकले काम करें, पांचों नमाजें जमात के साथ अदा करें, अल्लाह और उसके रसूल को राजी करें, तौबा इस्तिगफार करें, रोजगार क्यों नहीं मिलेगा? जो बेरोजगार हैं मैं उनसे भी अर्ज कर रहा हूं, जो बेरोजगारी के नाम पर और जनाब ये इसके नाम पर बैठ जाना, ये हमारा काम नहीं है, हमारा काम कोशिश करना है, मस्जिद में नमाज के लिए हाजिर हो, तिलावत करें, इशराक चाश की नमाज पढ़े, रिस्क में बरकत होती है, सच बोलें, अल्लाह के हुजूर हाथ उठा के दुआ करें, वही रिस्क का मालिक है, रिस्क देने वाला है, फजूल सोने से भी बचें, फजूल जागने से भी बचें, हाँ सोने के टाइम सो जाएं, जागने के टाइम जागें, और रोजगार कारोबार के करें, और अपनी इबादत और नमाज की तरफ भी आए, नेकी की तरफ आए, अपनी जवानी को जाया होने से बचाओ मेरे नौजवान इस्लामी भाइयों और इस्लामी बहनों, अपने आप को संभालिए, प्लीज संभालिए खुद को, ये बहुत बाद में पता चलता है, वो कहने को है कह रहे वो एक बूढ़े मियां लाठी लेकर चल रहे थे, वो कमर झुकी हुई थी, चल रहे थे तो नौजवान को मस्ती चढ़ी, उसको मस्तियां तो सुस्ती है नौजवान को, अरे बड़े मियां क्या ढूंढ रहे हो, क्या ढूंढ रहे हो बड़े मियां, बड़े मियां थे समझदार, न तो उठा कर कहा बेटे जवानी ढूंढ रहा हूं, क्या कहा बेटे जवानी ढूंढ रहा हूं, नौजवान ने कहा बड़े मियां जवानी भी कभी मिली है, कहा बेटा यही तो समझाना चाह रहा था तुम्हें, फिर ढूंढते रहोगे जवानी, आए वो घुटनों का दर्द, वो कमर का दर्द, वो आंखों की कमजोरी, वो कानों की कमजोरी, वो दीगर बीमारियों का पैदा होना, फिर वो घर बार की परेशानियां, तो वो बीवी बच्चों की परेशानियां, तो वो खानदानों की परेशानियां, तो इधर की परेशानी उधर की परेशानी, वो कर्जा तो वो रोजगार तो वो बेरोजगारी, वो महंगाई और ये जनाब मेडिकल तो फला फला फला, क्या बोलोगे यार ये क्या हो गया, वो जो वक्त था ना वो वक्त जाया कर दिया दोस्तों। मैं कभी कभी किसी काम से फारिग होकर आ रहा होता, मैं देखता हूँ यार दो दो तीन तीन बजे तक लोग बैठे हुए हैं, ये अपने होटलों पर बैठे हुए हैं, मैं यूं देखता हुआ चला जाता हूँ, मैं घर की तरफ आ रहा होता हूँ, अब अल्हम्दुलिल्लाह कोई ना कोई दावत इस्लामी के ताल्लुक से कोई इस तरह को दुनिया आखरत के काम ही उमूमन हुआ करते हैं, तो मैं देखता हूँ यार क्यों बैठे हुए ऐसे, यकीन माने मेरे को भी एग्जाम्पल तो क्यों बैठे हुए ऐसे, ऐसे ही घर चले जाए, इनका घर नहीं है, दो दो तीन तीन चार चार बजे जाकर घंटी बजाएंगे, किसी ना किसी को उठाएंगे, किसी की नींद खराब करेंगे, اور ماذا اللہ صبح ماذا اللہ فجر کا وقت آنے سے پہلے پہلے یا فجر کا وقت آئے گا یا نماز کیا پڑھیں گے سو جائیں گے. کیا زندگی آپ کی, فٹ پاتھوں کی نظر ہو گئی, سڑکوں کی نظر ہو گئی, آپ کے فٹ پاتھ اور سڑکوں پر اپنی عمروں کو گزارنے کے لیے آئے یار؟ نہیں, ہم عبادت کے لیے پیدا کیے گئے. اپنی روٹین میں دین کو لائیں, اپنی روٹین میں دین کو لائیں. آپ صبح 8-9 بجے اٹھ کر کام پہ جائیں گے, اس میں دین لے آئیں, دین پر عمل اور دین کی دعوت. آپ دعوتوں میں جائیں گے, دین کو لے آئیں, اپنے دین پر عمل, دین کی دعوت. گھر میں بیٹھیں گے, دین کو لے آئیں, یعنی دین کو لے آئیں سے مراد دین پر عمل, دین کو سمجھے, اسلام کو سمجھے, اسلام کی تعلیمات کو سمجھے, اس پر عمل اور اس کی دعوت. کیا روٹین؟ یہی ہے نا, یا تو کام پر جاتے ہیں, یا تعلیمی ادارے میں جاتے ہیں, کام کاج پہ جاتے ہیں, گھر میں جاتے ہیں, دعوتوں میں جاتے ہیں, خوشی غمی میں شرکت کرتے ہیں, یہی آپ کا ہے. کچھ دوستوں میں اٹھے بیٹھے, چلے جا کر کہیں موقع ملا دوستوں میں اٹھے بیٹھے تھوڑی دیر کے لیے, تو کیا کریں گے؟ دین و اسلام پر عمل, دین و اسلام کی دعوت, نیکی کا عمل, نیکی کی دعوت, ختم. مدینہ مدینہ. آپ کی روٹین میں کیا فرق آیا؟ آپ کی تھاٹ چینج ہوئی, آپ کے ایکشن چینج ہو گیا, اور جب ایکشن چینج ہوگا آپ کے سامنے ریئیکشن آئے گا اس کا, اور بہترین ریئیکشن آئے گا, پوزیٹو. عمل کر کے تو دیکھیں. اچھا آپ پوچھیں گے یہ کیسے ہوگا, دعوت اسلامی کے مادری ماحول میں, اس کے دینی ماحول میں ہے. انشاءاللہ دعوت اسلامی آپ کو سکھائے گی. دوستوں میں بیٹھنا ہے ایسے بیٹھو, دعوت میں جانا ہے ایسے جائیے, گھر میں رہنا ہے ایسے رہیے, کاروبار کام کاج کرنا ہے, جاب کرنی ہے ایسے کریں, دعوت اسلامی سکھائے گی آپ کو انشاءاللہ. اللہ عمل کرنے کی توفیق عطا فرمائے. آمین. بجاہ نبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم, صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
اے قارئ